أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اس قرآن شریف کی پانچویں سورت سورہ مائدہ کہ ہم 16 آیات کر چکے تھے اور یہ چھٹا پارہ چل رہا ہے. اس میں کئی مضامین آگے ہیں. پہلا مضمون جو ہے عیسیٰ علیہ السلام کے بارے میں ہے. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. لقد کفر الذین قالوا ان اللہ هو المسیح ابن مریم. یعنی جن لوگوں نے یہ کہا کہ مسیح ابن مریم یعنی عیسیٰ علیہ السلام اللہ ہے, وہ لوگ کفر کر رہے ہیں. کفر کا مطلب کیا ہے؟ حقیقت سے انکار کر رہے ہیں. دیکھیے, اب جو عیسائی عقیدہ ہے اس میں ایک عقیدہ تو یہ ہے کہ فادر سن اینڈ دا ہولی گھوسٹ, یعنی نعوذ باللہ اللہ تعالیٰ اوپر باپ ہیں اور جبرائیل عیسیٰ علیہ السلام بیٹے ہیں اور پھر جبرائیل علیہ السلام جو ہے ہولی گھوسٹ ہیں. ایک طریقہ یہ ایک ان کا عقیدہ ہے. دوسرا عقیدہ یہ ہے کہ نعوذ باللہ عیسیٰ علیہ السلام خود اللہ ہے. تو یہاں اللہ تعالیٰ فرما رہے ہیں کہ ان لوگوں نے حقیقت کا انکار کیا جنہوں نے یہ کہا کہ عیسیٰ علیہ السلام اللہ ہیں. قل فمن یملک من اللہ شیئا ان ارادا ان یہلک المسیح ابن مریم و امہ و من فی الارض جمیعا. ان سے پوچھئے کہ اگر اللہ تعالیٰ مسیح ابن مریم یعنی عیسیٰ علیہ السلام کو اور ان کی والدہ بی بی مریم کو اور جو کوئی آسمان میں زمین پر ہے ان کو اگر ہلاک کر دے تو کون ہے جو اللہ تعالیٰ کے اختیار میں سے کچھ اختیار رکھتا ہے, یا کون ہے اللہ تعالیٰ کے اختیار کے خلاف روک سکے؟ یعنی یہاں یہ بات بتائی جا رہی ہے کہ اگر اللہ تعالیٰ چاہے تو ہلاک کر دے, ان کو نست و نابود کر دے. یہ تو اللہ تعالیٰ کی مخلوق ہے, یہ شان ہے اللہ تعالیٰ کی, معجزانہ پیدائش ہے. اور وہ معجزانہ پیدائش کو جو ہے ماننے کے بجائے یہ نعوذ باللہ عیسیٰ علیہ السلام کو اللہ کا بیٹا اور اللہ مان رہے ہیں. تو اب اگر ایسا ہلاک کر دے تو کیا کرے؟ ایک چھوٹی سی مثال کرنٹ افیئرز میں سے لے لیجئے کہ آپ کے سونامی میں جو ہے کتنے کی لاکھ لوگ ختم ہو گئے. کون کیا کر لیا؟ چائنا کیا کیا, امریکہ کیا کیا, رشیا کیا کیا, کوئی کچھ نہیں کر سکے. نیچرل کلیمیٹی کے سامنے کیا کوئی کر سکتا ہے؟ تو یہاں یہ بات سمجھنا ہے کہ آپ بلا وجہ کسی کو اٹھا کے, مخلوق میں سے کسی کو اٹھا کے خالق کے مقام پہ بٹھا دیں تو ہم کبھی بھی بتا سکتے کہ مخلوق مخلوق ہے اور خالق خالق ہے, تب آپ برباد کر دے سکتے ہیں. اب کون روک سکا ہے؟ یہ آئندہ آنے والے کلیمیٹیز کو, نیچرل کلیمیٹیز کو کون روک سکتا ہے؟ یہ اللہ تعالیٰ کی قدرت کو تسلیم کر لینا, مان لینا کہ اللہ ہے اور باقی کی تمام چیزیں جو ہے مخلوق ہیں. وللہ ملک السماوات والارض وما بینہما. اور جو ہے یہ کیوں کر سکتا ہے اللہ تباہ کسی کو بھی؟ اس لیے کہ آسمانوں اور زمین اور اس کے بیچ میں جو کچھ ہے اس کی حکومت اللہ تعالیٰ کی ہے, کسی اور کی حکومت ہی نہیں ہے. یہ بات ماننا ہے. دیکھیے, جیسے پہلے بھی بات آئی تھی کہ ایک جگہ قرآن میں جو ہے ڈائریکٹ احکامات آتے, اقیم الصلاۃ و آتو زکات, کہ بھئی نماز پڑھو زکات دو. ایک جگہ جو ہے قصص کے ذریعے, واقعات کے ذریعے بتایا جاتا کہ دیکھو قوموں نے جو ایمان لایا ان کو ہم کامیاب کیے اور جو ایمان نہیں لائے ان کو ہم تباہ کر دیے. اور یہ سب کائے کے لیے ہے کہ اللہ کو اتھارٹی ماننا کہ یہ جو تباہی ہوئی قوموں کی وہ اللہ تعالیٰ کی اتھارٹی کی وجہ سے ہوئی, اور احکامات کی پابندی اس لیے کرنا ہے کہ اللہ تعالیٰ آپ سے خوش ہوں تو پھر دنیا اور آخرت بھی بہتر رہیں گے, ورنہ جو ہے تباہ کر دیے جائیں گے. کیونکہ اللہ آسمانوں اور زمین کی جو حکومت ہے وہ اللہ تعالیٰ کے ہاتھ میں, کسی کا دخل نہیں ہے اس حکومت میں, کسی کا دخل نہیں ہے. یخلق ما یشاء, کیونکہ اللہ تعالیٰ کی حکومت ہے وہ جو چاہے پیدا کرتا ہے. عیسیٰ علیہ السلام کو بن باپ کے پیدا کیا, آدم علیہ السلام کو بن ماں باپ کے پیدا کیا, ساری کائنات کو کریٹڈ فرام نتھنگ آدم سے وجود میں لا لیا, کچھ بھی نہیں تھا اس کو کائنات بنایا. تو یہ باتیں سمجھنا ہے کہ دیکھیے ہم لوگوں کا دماغ ایسا بن گیا ہے کیونکہ ہم لوگ نہیں کر سکتے ہم سمجھتے کہ اللہ تعالیٰ نہیں کر سکتے. اللہ تعالیٰ ایک الگ ہی ہستی ہیں, ہم بالکل الگ ہیں, بالکل الگ ہستی ہیں اللہ تعالیٰ. تو ان کو اپنے کیپیسٹیز سے ملا نا, یہ بات غلط ہے. تو اللہ تعالیٰ تو جو چاہے کریٹ کرتے ہیں. واللہ علی کل شیء قدیر, اور بے شک اللہ تعالیٰ ہر چیز پہ قادر ہیں. وہ چاہے آپ امیجن کر سکو چاہے امیجن نہ کر سکو, ہر چیز پہ قادر ہیں اللہ تعالیٰ. یہ ہمارے ذہن میں بیٹھنا ہے. بعض وقت دعا مانگتے وقت ہوتا کہ یا اللہ یہ کیسا آپ کریں گے, کیسا کریں گے کیا بات, اگر وہ چاہے تو کن فیکون. بھئی ایسے ایسے حالات پیدا ہو جاتے کہ کوئی یقین نہیں کر سکتا کہ بھئی اگر اللہ تعالیٰ مدد کرنا چاہے تو کس کس طریقے سے مدد کر سکتے ہیں. وہ ہر چیز پہ جو ہے قدرت رکھتے ہیں. خالت الیہود و نصارہ نحن ابناء اللہ و احباؤہ. یہ یہود و نصارہ کرسچنز اور یہودی جو ہیں یہ کہتے ہیں کہ ہم اللہ کے بیٹے ہیں, اللہ تعالیٰ کے بیٹے ہیں اور ان کے چہیتے ہیں. اب یہ دیکھیں ایک اپنے آپ کو ایک مقام دے لینا. ایک جگہ بولے کہ بھئی آگ ہم کو نہیں چھوئے گی مگر کچھ دن, یہ اپنے فیصلے خود کر لے رہے ہیں. اب یہاں بول رہے ہیں کہ ہم اللہ تعالیٰ کے بیٹے ہیں نعوذ باللہ اور اس کے چہیتے ہیں, تو اللہ تعالیٰ بول رہے ہیں کہ قل فلیما یعذبکم بذنوبکم, تو ان سے پوچھئے کہ پھر اللہ تعالیٰ ان کے گناہوں کی سزا ان کو کیوں دیتا ہے. بھئی جو بچے رہتے چہیتے رہتے غلطی بھی کرے تو آپ بولتے چلو بھئی بچہ ہے معاف کر دو, اولاد کی غلطیوں کو معاف کرتے ہیں آپ, جن سے جن کو چاہتے ہیں ان کی غلطیوں کو معاف کرتے ہیں, تو پھر یہود و نصارہ کو جو ہے تکلیف میں کیوں ڈالتے ہیں اللہ تعالیٰ, ان کو عذاب میں کیوں مبتلا کرتے ہیں. تو یہاں یہ بات سمجھ میں آئی کہ اپنے یہ محض سوچ لینے سے کہ ہم اللہ تعالیٰ کے چہیتے چہیتے نہیں ہوتے, ایمان اور عمل سے چہیتے ہوتے اللہ تعالیٰ. سورہ آل عمران میں پڑھ چکے ہیں ہم کہ تم اگر اللہ سے محبت کرتے ہو تو پھر میری اتباع کرو, اگر تم کو یہ دعویٰ ہے کہ اللہ سے محبت کرتے ہو تو تم میری اتباع کرو, اللہ تعالیٰ تم سے محبت کرے گا اور تمہارے گناہوں کو معاف کرے گا. تو ایک بات سمجھ میں آ گئی کہ اگر اللہ کی محبت ہونا ہے تو پھر قرآن اور حدیث پہ عمل کرنا ہے. ہم لوگوں کو بھی یہ مغالطہ ہے, ہم مسلمان ہیں صاحب, ہمارے ساتھ کیا ہوتا. آپ کوئی صاحب پچھلے اتوار کو پوچھے, میں اس کے طور پہ نہیں بول رہا ہوں, ایک سبق کے طور پہ, کہ یہ جو سونامی ہوا صاحب یہ سزا تھی کیا؟ پھر سزا نہیں تو انجوائمنٹ تھا. بھئی عراق میں جو ہو رہا وہ سزا نہیں تو انجوائمنٹ ہے, آپ کے افغانستان اور فلسطین میں جو ہو رہا وہ کیا ہو رہا ہے. یہ اللہ تعالیٰ بتا رہے ہیں, دیکھو ایک چھوٹے سے علاقے میں ہمیں جھٹکا دیا تو یہ تباہی آ گئی, اگر پوری دنیا میں جھٹکا دیں گے قیامت کا تو کیا ہو جائے گا. اس سے سبق لو تم لوگ. بھئی ایڈ تو بھیج رہے ہیں, تمام تصاویر دیکھ رہے ہیں ٹی وی پہ اخباروں میں ہر جگہ آ رہا ہے, یہ سمجھو کہ جو ہے اگر یہ چہیتے ہوتے تو پھر اللہ تعالیٰ ان کو کیوں مارتا. اب پرسوں ایک اخبار میں ایک آرٹیکل آیا, از دیر اے گاڈ, کین ہی بی سو کروئل. ارے کروئلٹی نہیں ہے یہ, بے رحمی نہیں ہے یہ, یہ تو انصاف ہے, عین انصاف ہے. اللہ تعالیٰ کسی پہ ظلم نہیں کرتا. آپ اللہ کو چھوڑ کے کس کو پوج رہے ہیں, کس کو مان رہے ہیں, کس کے سامنے جھک رہے ہیں آپ, اور ہم کیا کر رہے ہیں. بولے صاحب انڈونیشیا میں مسلمان بھی تھے تو کیا کر رہے ہیں ہم لوگ, کیا یہ بات ہم نہیں پھیلا اپنا, ہم خود نمونے بن کے لوگوں کے سامنے پیغام نہیں پیش کرے. یہ بات انشاءاللہ آگے بھی آئے گی. تو کہا کہ بل انتم بشر ممن خلق, بلکہ حقیقت یہ ہے کہ تم انسان ہو. نیوز گیور بشر کا مطلب یہ ہے کہ جو ہے اگر ہم اپنا تجربہ دیکھیں تو ہم یا تو خبر دیتے ہیں یا خبر لیتے ہیں. جیسا آدم علیہ السلام فرشتوں کو اللہ تعالیٰ نے کہا تھا کہ میں ایک بشر پیدا کرنے والا ہوں, تو فرشتے ذرا وہ ہو گئے کہ بھئی مٹی سے بشر کیسا پیدا کرنے ہیں. بشر کا مطلب بشیر خبر دینے والا, بشر خبر دینے والا. تو ہم اپنا اگر ایکسپیرینس دیکھے تو یا تو ہم کسی کو خبر دیتے یا خبر لیتے. یہ ترجمہ کنونشنل ٹرانسلیشن میں نہیں آیا. اس کے جو روٹ ورڈ بیشین رے کا جو مادہ ہے خبر دینے کا مادہ ہے, کوئی چیز کو کمیونیکیٹ کرنا. مباشرت میں بھی مرد کا نطفہ عورت کو کمیونیکیٹ ہوتا. تو اب ہمارا آپ پورے اپنی انالیسس کریے, جو چاہے ہر آدمی جو ہے اپنی انالیسس کریے کہ ہم بشر کس طریقے سے ہیں. ہم یا تو دوسروں کو نیوز دیتے ہیں یا دوسرے ہم کو نیوز دیتے, چاہے بھی خیریت ہاں بھی خیریت, یہ کیسا ہے وہ کیسا ہے, یہی بات ہوتی ہے. تو یہ بتایا جا رہا ہے کہ جیسا دوسرے خبر دینے والے انسان ہیں تم بھی ویسی خبر دینے والے انسان ہو. یغفر لمن یشاء ویعذب من یشاء, وہ جس کو چاہتا ہے گناہوں کی سزا سے بچا لیتا ہے. دیکھیں یہاں مطلب یہ ہے کہ جو گناہوں کا مستحق ہو گیا, گناہوں کی سزا اس کو ملنا ضروری ہے, مستحق ہو گیا ہے, ڈیزرو اٹ, اس کے باوجود اللہ تعالیٰ معاف کر دیتے ہیں. ایسا نہیں ہے کہ آپ کو پکڑے سزا دے دیے آپ کو چھوڑ دیے, ویسا نہیں. قانون ہے اللہ تعالیٰ کے پاس, بھئی کتاب نازل کیا ہے, رسول صلی اللہ علیہ وسلم کو بھیجا ہے, قرآن اور حدیث پہ عمل کرو. بعض سے غلطی ہو گئی تو اللہ تعالیٰ نے وہ غلطی کی سزا کو ڈھانپ دیا, غلطی کو جو ہے معاف کر دیا اور اس کی سزا نہیں دی, جس کو چاہے ویسا کیا اور جس کو چاہے سزا دیا. तो ये बात हमारे जहन में, ऐसा नहीं है कि बस अल्लाह ताला जिसको चाहते हैं सजा देते हैं, जिसको चाहते हैं माफ कर देते हैं, उनके पास कोई उसूल नहीं है। फिर कुरान और हदीस कुरान नाजिल करने का मकसद क्या होगा कि कोई सजा का मुस्तहक हो गया है लेकिन अगर अल्लाह ताला चाहे तो उसको माफ कर देते हैं और जिसको चाहते हैं माफ नहीं करते, उसको जो है सजा देते हैं। वल्लाहि मुल्कु समावाति वल अर्द वमा बैनहुमा, ये इसलिए है कि आसमानों और जमीन की और उसके बीच में जो कुछ है उसकी हुकूमत अल्लाह ताला की है। भाई वो बादशाह है, वो जो चाहे करता है, उसको कोई पूछ नहीं सकता। इससे पहले भी बात आ चुकी थी गालिबन सूरह अंबिया की 23वीं आयत है कि उससे कोई नहीं पूछ सकता, वो हर एक से सवाल कर सकता। यहाँ डेमोक्रेसी नहीं है अल्लाह ताला की हुकूमत में, अल्लाह ताला की हुकूमत में बादशाही है, मोनार्की है। तो ये बात समझना है कि क्योंकि उसकी हुकूमत है, वो जो चाहे करता है। वह इलाहिल मसीर, और हम सबका ठिकाना, हम सबकी मंजिल उसके तरफ है। या अहलल किताबी खद जाअकुम रसूलुना युबय्यिनु लकुम अला फतरतिन मिनर रुसुली अन तखुलू मा जाअना मिन बशीरिन वला नजीर। ऐ अहले किताब, तुम्हारे पास हमारे रसूल आ चुके हैं। कौन? मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। यहूद और नसारा को भी सारी इंसानों को मुखातिब करने के लिए, सारे इंसानों के लिए भेजे गए, तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आ गए। ये क्या कर रहे हैं? तमाम अहकाम खोल के समझा दे रहे हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का काम यह था कि सारे इंसानों के लिए तमाम अहकाम खोल के समझा देना। और आप बहुत बड़े गैप के बाद आए, रसूलों में आने का गैप जो था, ईसा अलैहिस्सलाम के बाद कोई रसूल नहीं आए, तो 570 ईयर्स, 570 साल के बाद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम रसूल बना के भेजे गए, इस्माइल अलैहिस्सलाम की औलाद में। ईसा अलैहिस्सलाम और यहया अलैहिस्सलाम आखिरी नबी थे ईसा अलैहिस्सलाम की औलाद में। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आए इस्माइल अलैहिस्सलाम की औलाद में। तो ये जो है, एक 570 बरस के बाद हमारे रसूल आए। उनका मकसद क्या था भेजने का? कि तुम ये ना कहो कि हमारे पास कोई जन्नत की खुशखबरी देने वाला और दोजख से चौकन्ना करने वाला, डराने वाला नहीं आया। क्या करना साहब, कोई आई नहीं हमारे पास, तो अब तुम्हारे पास कोई हुज्जत नहीं रही। हमारे रसूल आ गए हैं सल्लल्लाहु अलैहि वसल्लम, और वो तुमको जन्नत की खुशखबरी देते हैं जो कुरान और हदीस पे चलते हैं, और जो कुरान और हदीस पे नहीं चलते हैं उनको जो है दोजख से चौकन्ना करते हैं। अब यहां अपने पे लीजिए इसको, मैं बार बार बोलता हूं कि भाई तर्जुमा और दरसे कुरान का मतलब ये होता कि ये कुरान की आयतें हम अपने आप पे अप्लाई करके देखें। आज हमारे साथ जो गैर मुस्लिम हैं, कल क़ियामत के दिन हिसाब किताब में शरीक होंगे, तो अल्लाह ताला किसी से पूछेगा, भाई तुम इस्लाम क्यों नहीं कबूल करे? वो बोलेगा, क्या इस्लाम साहब? बोले, तुम्हारे साथ इतने मुसलमान थे। तो बोले, हमारे वैसे ही थे, उसमें कोई खास बात तो नहीं थी। पूरा उनका बिहेवियर, उनकी बट्टेबाजी, मारना, धोखा देना, ये तमाम चीजें हमारे वैसी थी। कोई फर्क तो नहीं था, हमको मालूम ही नहीं था इस्लाम क्या है। तो अब जाहिर है, उनको हटा दिया जाएगा, आपको सामने लाया जाएगा कि भाई क्यों नहीं पहुंचाया। अब आप ये नहीं बोल सकते, साहब हमको क्या मालूम, हमको पहुंचाना था। इस वास्ते कि सूरह आल इमरान की 110वीं आयत में बात आ चुकी है कि तुम बेहतरीन उम्मत हो जो इंसानों के लिए निकाली गई है। तुम लोगों को नेकी की तरफ बुलाते हो, बुराई से रोकते हो और अल्लाह पे ईमान लाते हो। वरना अल्लाह माफ करे, अल्लाह बचाए हमको, कटेरे में खड़े रह सकते। मैं इससे पहले एक मिसाल दे चुका हूं जिसका हवाला मेरे पास नहीं है, कोई बुजुर्ग की तकरीर में मैं सुना था ये बात कि क़ियामत के दिन एक औरत को लाया जाएगा और हुक्म होगा कि इसको दोजख में डालो। वो पूछेगी कि क्यों, तो कहा जाएगा कि तू इस्लाम पे नहीं थी। तो वो कहेगी कि मुझे इस्लाम का पता ही नहीं था, मैं जब बच्ची थी तो मुझे मेरे बाप ने नहीं बताया, जरा बड़ी हुई तो मेरे भाई ने नहीं बताया, जब शादी हुई तो शौहर ने नहीं बताया, जब माँ बनी तो बेटे ने नहीं बताया। तो हुक्म होगा इस औरत को रोक लो, ये चारों को दोजख में डाल दो, क्योंकि इनका जिम्मा है बताने का। तो ये ऐसी महफिलों में बैठने का मकसद ये होता है कि कुरान और हदीस को अच्छी तरीके से समझें और उस पर अमल करें। आपका अमल खुद दूसरों के लिए दावत है। आप अगर बेहतरीन अमल करेंगे तो वो दावत है, क्योंकि आप उस दिन खड़े रह के बोलेंगे इंशाल्लाह कि या अल्लाह, मैं तो कुरान और हदीस पे अमल करता था, मेरे से जब पूछते थे तो मुझे इतना इल्म था कि मैं कुरान और हदीस दूसरों को समझा सकता था, गैर मुस्लिमों को, अगर कोई मुझसे पूछता, मगर कोई पूछा नहीं मुझसे, ऐसी बात होगी। लेकिन अगर आप पैगाम ही नहीं दिए तो फिर यहाँ जो रसूलों को भेजने का जो मकसद है कि कल तुम ये ना कहो कि हमारे पास कोई पैगाम नहीं आया, कोई डराने वाला, कोई जन्नत की खुशखबरी देने वाला नहीं आया। वो अल्लाह अला कुल्ली शै फकत जाअकुम बशीरुन व नज़ीर, तो तुम्हारे पास अब जो है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की शक्ल में एक खबर देने वाला और जो है नजीर चौकन्ना करने वाला आ गया। खबर काय की, खुशखबरी काय की देना है, जन्नत की खबर देने वाला आ गया और दोजख से चौकन्ना करने वाला आया, वार्न करने वाला आ गया कि देखो तुम, मैं जो हिदायत लाया हूं कुरान की शक्ल में और जिस तरीके से मैं अमल करता हूं कुरान पे, अगर ऐसा नहीं करोगे तो दोजख में जाओगे और अगर ऐसा करोगे तो खुशखबरी है कि जन्नत में जाओगे। तो अब कोई नबी आने वाला नहीं है। खातिमुन नबी इन सूरह अहज़ाब की 40वीं आयत में आ गई बात के रसूलुल्लाह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बाद अब कोई नबी आने वाला नहीं है। लेकिन नबुवत का काम तो हमको आगे बढ़ाना है, लिहाजा हम कोशिश करें कि कुरान पढ़ें, हदीस पढ़ें, सुन्नत से वाकिफ हों और ऐसा अमल करें कि हम दूसरों को दावत देने वाले बन जाएं। वल्लाहु अला कुल्ली शयइन खदीर, और बेशक अल्लाह ताला हर चीज पे कुदरत रखता है। वह इस खाला मूसा ली कौमी या कौम इसकुरु नेमत अल्लाह अलैकुम इस जाला फीकुम अंबिया व जालकुम मुलुका। जब मूसा अलैहि सलाम ने अपनी कौम से कहा कि ऐ मेरी कौम अल्लाह ताला की नेमत को याद करो जबकि तुम में अल्लाह ताला ने नबियों को खड़ा किया और तुमको हुकूमत भी अता की, याकूब अलैहि सलाम, ईसा अलैहि सलाम, इब्राहिम अलैहि सलाम, ये सब नबी जो है मूसा अलैहि सलाम की कौम में आए। फिर यूसुफ अलैहि सलाम का तो बड़ा मुकाम था इजिप्ट में काफी, तो हुकूमत भी दी उनको, ये नेमत थी अल्लाह ताला की। यानी तुम ऐसी कौम नहीं है कि जिसके पास कोई नबी नहीं आया तो ये बोल रहे हैं कि साहब हमारे पास नबी नहीं आया। तो नबियों के बारे में तो कुरान में बात आ चुकी है कि कोई कौम ऐसी नहीं है जिसके पास हमने नबी नहीं भेजे, हर एक के पास नबी भेजे, फिर नबी भी उनकी जबान में भेजे। हर जगह नबी अरबी में नहीं आया क्योंकि अरबी तो बात की जबान थी, बात लोग समझने लगे तो उनकी जबान में जो है अल्लाह ताला ने भेजा। व आता को मालम युति अहदिम मिनल आलमीन, और तुमको अल्लाह ताला ने वो दिया जो किसी को सारे आलमीन में किसी को नहीं दिया। इतना बनी इसराइल को नवाजा, इस वक्त हमारा भी वही हाल था भाई, कई मुस्लिम कंट्रीज से पेट्रोल निकल रहा है, कोई मेहनत नहीं है, उबल रहा है पेट्रोल, पानी महंगा है, पेट्रोल सस्ता है, ऐसी नेमत अल्लाह ताला ने दी है, उसके बावजूद अल्लाह के रास्ते पे आने के बजाय हम लोग सब जो है अल्लाह की गुलामी करने के बजाय दूसरों की गुलामी कर रहे, शिर्क में मुब्तला है। बुत परस्ती ही शिर्क नहीं है ना, दूसरों की जो है गुलामी करना भी तो शिर्क है कि कुरान और हदीस पे चलने के बजाय दूसरों के अहकाम पे चल रहे हैं। या कौम खुलूल अर्दल मुखदसतल्लती कतबल्लाहु लकुम, ऐ मेरी कौम इस मुकद्दस पाक जमीन में दाखिल हो जिस जो अल्लाह ताला ने तुम्हारे लिए लिख दी है। ये उस जमाने में इस जमीन का नाम कनान था और अब जो है जेरूसलम जो है, तो अल्लाह ताला ने जेरूसलम मूसा अलैहि सलाम की कौम के लिए लिख दी थी कि जो इस जगह दाखिल हो। वला तरतद्दु अला अदबारिकुम फतनखलिबु खासिरीन, और तुम अपने पीठों को मत पलटाओ कि तुम जो है नुकसान उठाने वाले हो के पलटोगे। अगर तुम जेरूसलम में फलस्तीन में दाखिल हो जाओ तो तुम्हारा फायदा ही फायदा है, और अगर तुम पलट जाओगे, दाखिल नहीं होगे, अल्लाह ताला का हुक्म नहीं मानोगे तो फिर नुकसान उठाने वाले होके पलटोगे तुम, अगर इस हुक्म से पलटोगे। खालू या मूसा इन्ना फीहा खौमन जब्बारीन, तो इन्होंने कहा कि ऐ मूसा इसमें ऐसी कौम है जो जबरदस्त है, हमको कंपेल कर सकती, हम पे जबरदस्ती कर सकती, जबर कर सकती, ऐसी कौम उसमें बसी हुई है। वो इन्ना लन नदखुलुहा हत्ता यखरुजू मिन्हा, और हम हरगिज उसमें दाखिल नहीं होंगे जब तक के वो वहां से ना निकल जाए। देखिए अब तकाजे, वो निकलेंगे तो हम दाखिल होंगे। फइन यखरुजू मिन्हा फइन्ना दाखिलून, और अगर वो वहां से निकलेंगे तो बेशक हम उसमें दाखिल होंगे फलस्तीन में। खाला रजुलानी मिनल्लज़ीना यखाफूना अनम अल्लाहु अलैहिमा, यानी उनमें से दो आदमियों ने जो अल्लाह से डरते थे और जिस पे अल्लाह ताला ने इनाम किया था, अपनी रहमत नाजिल की थी उन पे, उन्होंने कहा कि अलैहिमत खुलू अलैहिमुल बाब, कि तुम दरवाजे से जो है उस शहर में दाखिल हो। फइज़ा दखलतुमुहु फइन्नकुम ग़ालिबून, और जब तुम दाखिल हो जाओगे तो तुम ही कामयाब होगे, करके तो देखो ऐसा। वो अल्लाह फतवक्कलु इन कुंतुम मोमिनीन, और अगर तुम मोमिन हो तो फिर अल्लाह ताला ही पे भरोसा रखो। देखिए कोशिश तो करो, कोशिश करके भरोसा अल्लाह पे रखो, बात समझना है ना। इससे पहले भी हदीस आई थी कि भाई अल्लाह पे भरोसा रखो उसके बाद में अपने ऊंट को छोड़ो, ऊंट को बांध लो, टाई योर कैमल, ट्रस्ट इन अल्लाह बट टाई योर कैमल, अल्लाह पे भरोसा रखो लेकिन अपने ऊंट को बांध लिया करो। तो तुम पहले दाखिल तो हो, दाखिल होकर अल्लाह ताला पे भरोसा रखो। अब आप समझेंगे कि अल्लाह ताला तमाम करवा के आपको निवाला बना के देंगे तो ये बात गलत है। जैसा मैं बार बार मिसाल देता हूँ, नौजवान लोग बहुत से रहते यहाँ कि जो इम्तिहान के वास्ते कोई बैठा है, अभी बोला साहब वो तवक्कल अल्लाह बोल के आया कि अल्लाह पे भरोसा करो, अब तो मैं पढ़ने वाला नहीं हूँ। आप पढ़ेंगे नहीं तो इम्तिहान में कैसा पास होंगे। तो तवक्कल का असल जो मकसद और जो माने समझ में आते वो ये है कि आप अपनी तरफ से पूरी मेहनत कर लीजिए एग्जाम में पास होने की, पूरे पेपर्स दे के आखिरी पेपर देने के बाद अब अल्लाह पे भरोसा कीजिए। आप पढ़ ही नहीं रहे हैं, भरोसा कर रहे हैं। तो ये इन लोगों का, ये जो दो लोग थे उन लोगों का कहना था कि तुम पहले दाखिल तो हो दरवाजे में और फिर जो है अल्लाह पे तवक्कल करो अगर तुम मोमिन हो। खालू या मूसा इन्ना लन नतकुलुहा अबदम मा दामू फीहा फजहब अंता व रब्बुका फखातिला इन्ना हा हुना कायदून। इन्होंने कहा कि ए मूसा अलैह सलाम, हम हरगिज कभी दाखिल नहीं होंगे जब तक के वो कौम उसमें रहेगी, नाफरमानी की हद है। और कहा कि तुम और तुम्हारा पालने वाला मालिक यानी तुम और अल्लाह जाओ और जाके लड़ो, हम तो यहां बैठे रहेंगे। एरोगेंस जिसको इंग्लिश में बोलते हैं, बदतमीजी की भी एक हद होती है। किसको जवाब दे रहे हैं आप नबी को जवाब दे रहे हैं, नबी जो वक्त का नबी है उसको इस तरीके की जवाब दे रहे हैं कि तुम और तुम्हारा अल्लाह जाके लड़ लो, हम तो यहीं बैठे रहेंगे। तो यहां तफासिर में एक हवाला आया है कि जब जंगे बदर के मामले में जब साहबा से कहा गया कि देखो भाई हम तो निकले थे वो काफिले के लिए लेकिन अब पलटना पड़ा, जो है बाज़ाब्ता आर्म्ड आर्मी आ रही है 900 के ऊपर की, तुम्हारे तीन गुना आर्मी जो है मक्के से निकल गई है मुशरिकों और काफिरों की, तो हुक्म तो अल्लाह ताला का ये आया कि उनसे लड़ो, तो तुम्हारा क्या ख्याल है। तो माशाल्लाह साहबा ने कहा कि हम मूसा अलैहिस्सलाम की पैरवी करने वालों के वैसे नहीं है, मूसा की कौम के वैसे नहीं है कि आपको नहीं बोलेंगे, आप जो हुक्म देंगे हम वो मानने के लिए तैयार हैं। हुआ क्या, 313 लोग जो वॉर के लिए प्रिपेयर्ड ही नहीं थे वो तो काफिले के लिए निकले थे, 900 के ऊपर लोग जो जंग के लिए आए थे उनको जो है हलाक कर दिए, उनके टॉप लीडर्स को खत्म कर दिए, 70 शहीद हुए वो काफिरों में से और भाग गए वो लोग। ये क्यों हुआ कि उन्होंने अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात मानी तो फिर अल्लाह की मदद आई। इन्होंने अल्लाह ताला की बात, रसूल उनके रसूल की मूसा अलैहि सलाम की बात नहीं मानी तो मदद नहीं आई अल्लाह ताला की। तो अब देखिए ये कसस में हमको लेसन क्या मिल रहा, हम भाई वो गए होंगे नहीं गए होंगे मुझे क्या करना, सो व्हाट, हमको क्या करना है। हमको ये इत्तला दी जा रही है कि देखो तुम भी अगर ये एटीट्यूड रखोगे, अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात सुनोगे तो फिर ऊपर से मदद आएगी। तो कैसा आएगी वो हमको नहीं मालूम, आएगी। और अगर तुम मूसा अलैहिस्सलाम के साथियों बनी इसराइल की वैसा हरकत करोगे कि अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात ही नहीं सुनोगे, अपनी जिंदगी में कोई दखल ही नहीं होगा उनका, तो फिर जैसा बनी इसराइल को सजा मिली इस तरीके से तुम लोगों को सजा मिलेगी। खाल रब्बी इन्नी ला अमलिकु इल्ला नफ्सी व अखी फफरुख बैनना व बैनल कौमिल फासिखीन। मूसा अलैहिस्सलाम ने कहा कि ऐ मेरे मालिक, ऐ मेरे पालने वाले, मुझे अगर किसी पे इख्तियार है तो मुझ पे और मेरे भाई हारून अलैहिस्सलाम पर है, तो हम में और हमारी कौम में जो फासिखीन हद से निकलने वाले हैं तफरका कर दीजिए, अलग कर दीजिए, डिवाइड कर दीजिए, उनको अलग कर दीजिए हमको। ये बद्दुआ हो गई नबी की, वही बद्दुआ हो गई। खाला फइन्नहा मुहर्रमतुन अलैहिम अरबा सनता यतीहूना फिल अर्द। तो फिर अल्लाह ताला ने कहा कि ये जमीन उन पे 40 बरस तक जो है हराम कर दी गई है। और क्या करेंगे ये जमीन में भटकते फिरे रहेंगे, इनका कोई ठिकाना ही नहीं होगा, 40 बरस तक जो है भटकते रहेंगे ये, क्योंकि अल्लाह ताला का हुक्म नहीं मानते। अगर हुक्म मानते दाखिल हो जाओ, दाखिल हो जाते तो वो कोई अजाब लाते, कुछ भी करते, कौम को हटा देते, लेकिन जो है इन्होंने हुक्म नहीं माना तो 40 बरस तक जो है ये भटकते रहे। फला तासा अला कौमिल फासिखीन, तो ये हद से निकलने वाली नाफरमान कौम पे आप अफसोस मत कीजिए। अब यहां आदम अलैहिस्सलाम के दो बेटों की बात आ रही है, ये वाक्य में भी कुर्बानी की बड़ी खास एक जिक्र है इस वाक्य में, उसे हमको सबक लेना है। बाज रिवायतों में एक वाक्य आया है کہ آدم علیہ السلام کے جو بی بی ہوا کو جو بچے ہوتے تھے تو ایک وقت میں ایک بیٹا ایک بیٹی ہوتے تھے, دوسرے وقت میں ایک بیٹا ایک بیٹی. اس وقت شریعت یہ تھی کہ پہلا بیٹا دوسری بیٹی سے شادی کرتا اور دوسرا بیٹا پہلی بیٹی سے شادی کرتا, ایک ہی جھول کے بھائی بہن شادی نہیں کر سکتے تھے, اس وقت کی شریعت تھی. اچھا اب آدم علیہ السلام کے وقت کی شریعت کیا تھی؟ کہ بھائی وہ جھاڑ کے قریب نہیں جانا. اب ہماری شریعت کیا ہے؟ شراب نہیں پینا, جوا نہیں کھیلنا, جھوٹ نہیں بولنا, زنا نہیں کرنا, یہ تمام ہماری شریعتوں میں آ گئے. اب بھائی آدم علیہ السلام کے پاس زنا کا سوال ہی نہیں تھا تو کیا خالی ایک عورت بی بی ہوا تھے؟ تو جیسا جیسا پاپولیشن بڑھتے گیا جو شریعت بدلتے گئی, اسی لیے کتابیں آئیں, انجیل, زبور, توریت, فائنلی قرآن آ گئی. اب جو ہے قرآن آنے کے بعد اب یہ جو ہے فائنل کتاب ہے, اب یہ شریعت میں کوئی تبدیلی نہیں ہوگی, یہ فائنل شریعت ہے. تو اس وقت کی شریعت یہ تھی. تو اب یہ حابیل جو تھا اس کے ساتھ کی جو بہن پیدا ہوئی وہ بڑی خوبصورت تھی, قابیل کے ساتھ جو بہن پیدا ہوئی تھی وہ بڑی خوبصورت تھی, اور حابیل جو دوسرا بھائی پیدا ہوا تھا اس کے ساتھ کی بہن جو تھی وہ بدصورت تھی. تو یہ قابیل چاہتا تھا کہ اپنے ساتھ کی بہن سے شادی کرے. وہ جائے اس وقت وہ شریعت میں جائز نہیں تھا. تو اب روایتوں میں یہ آیا کہ انہوں نے آدم علیہ السلام کے سامنے اپنا مقدمہ پیش کیا کہ ایسا ایسا ہے, تو انہوں نے کہا کہ بھئی ایک قربانی کا جانور رکھو. اب وہ زمانے میں اس کے بعد بھی ایسے معجزے آئے ہیں کہ قربانی کا جانور کھلے صحن میں رکھ دیتے تھے, کھلی زمین پہ, تو آسمان سے کوئی بجلی آ کے اس کو جلا دیتی تھی, تو جس کی قربانی قبول ہوتی وہ اس کو جو ہے جلا دیا جاتا, جس کی قبول نہیں ہوتی وہ نہیں جلایا جاتا. تو دونوں بھائی جو ہے قربانی رکھے اور حابیل کی قربانی قبول ہوئی جو سچ پہ تھا, جو بول رہا تھا کہ نہیں میرے ساتھ کی جو بہن ہے اس سے تم شادی کرو اور میں تمہارے ساتھ کی بہن کے ساتھ شادی کروں گا, جو حق پہ تھا شریعت کے لحاظ سے, تو اس کی قربانی قبول ہو گئی. اب قبول ہو گئی تو اب اس کے بعد میں بات آ رہی ہے کہ وَتْلُوا عَلَيْهِمْ نَبَأَ ابْنِ آدَمَ بِالْحَقِّ, آپ ان کو جو ہے پڑھ کے سنائیے آدم علیہ السلام کے بیٹوں کا جو ہے صحیح واقعہ. اس خربا قربانہ, جبکہ انہوں نے قربت کے لیے قربانی دی. دیکھیے قربانی, اب قربانی کا موسم ہے انشاءاللہ ایک ہفتے کی بات ہے. قربانی کا مطلب کیا ہے؟ قربانی جو ہے ایک ایسی چیز کرنا جس سے اللہ تعالیٰ کا قرب حاصل ہو, نزدیکی حاصل ہو. کہ اللہ تعالیٰ نے کہا کہ دیکھو سورہ حج میں بات آئی ہے کہ یہ قربانی کا نہ گوشت مجھے پہنچتا ہے نہ خون پہنچتا ہے, تمہارا تقویٰ مجھے پہنچتا ہے. اور ایک ایک مقام پہ آیا کہ تقویٰ دل کی کیفیت ہے, اللہ تعالیٰ سے ڈر کے اللہ تعالیٰ کے قریب ہونے سے یہ نیت سے قربانی کرنا ہے. اب وہ بکروں کو جو ہے سونے کے پلیٹوں کے سنگا لگا لے کے ہمارا بکرا 20,000 کا ہے ہمارا 30,000 کا ہے, وہ قربانی نہیں ہے. ہمارے پاس 50 بکرے کٹے ہمارے پاس 25 بکرے کٹے, یہ قربانی نہیں ہے. قربانی یہ ہے کہ آپ ابراہیم علیہ السلام یا اور اسماعیل علیہ السلام کا جو واقعہ ہے, اگر اسماعیل علیہ السلام قربان ہو جاتے تو پھر ہم کو اپنی اولاد کی قربانی دینا پڑتا, سنت ابراہیم ہے. تو اس خوشی میں, عید ہے یہ, بکر عید ہے, اس خوشی میں کہ ہم کو اولاد کی قربانی کے بجائے جانور کی قربانی دینا دے رہے ہیں, ہم عید مناتے ہیں. اور رمضان کی عید کا ایک طرح سے مناتے ہیں کہ جو ہے قرآن اس مہینے میں نازل ہوا, اس کے شکرانے میں ہم روزے رہیں قبولیت کی امید, اور پورے روزے رہنے کی خوشی میں اور قرآن نازل ہونے کی خوشی میں جو ہے عید مناتے ہیں. اب ہمارے لوگوں سے پوچھے تو صاحب رمضان تو شیر قورمے کی عید ہے اور یہ بکروں کی عید ہے, بھائی گوشت کی عید ہے, یہ ہم لوگوں کا کانسیپٹ ہے. تو اب یہاں دونوں نے رکھا کہ بتائیں کہ اللہ تعالیٰ کے قریب کون ہے, جس کی قربانی قریب ہونے کے لیے جو جانور رکھے تھے جو قبول ہو گئی وہ قریب ہو گیا. فَتُقَبِّلَ مِنْ أَحَدِهِمَا وَلَمْ يُتَقَبَّلَ مِنَ الْآخِرِ, تو ایک کی قربانی قبول ہوئی یعنی حابیل کی قربانی قبول ہوئی اور قابیل کی قربانی قبول نہیں ہوئی. خَالَ أَقْتُلَنَّكَ, اب یہ قابیل جو تھا اس نے حابیل سے کہا کہ میں یقیناً تجھے قتل کر دوں گا. देखिए जब तक ये कत्ल नहीं हुआ उसकी बहन से शादी नहीं हो सकती उसकी, क्योंकि ये तैयारी नहीं है। शरीयत ऐसी है कि हाबिल जो है खाबिल की बहन से शादी करना, खाबिल हाबिल की बहन से शादी करना, और खाबिल चाह रहा खुद अपनी बहन से शादी करना क्योंकि वो खूबसूरत है। जो रिवायतों में जो बात आई है हकीकत क्या है अल्लाह ताला जानते हैं। ये बात अलबत्ता मालूम हुई कि भाई कुरान से बात साबित हो रही कि एक भाई की कुर्बानी कबूल हुई एक की नहीं हुई, तो जिनकी कुर्बानी नहीं कबूल हुई उसमें हसद भी पैदा हुआ होगा, जलन जलेसी भी पैदा हुई होगी। बोला कि मैं यकीनन तुमको, अब याद रखिए खातिल के नाम से खाबिल, खातिल जो था वो खाबिल था और जिसका कत्ल हुआ वो हाबिल था, तो खातिल ने कहा कि मैं यकीनन तुझको कत्ल करूंगा। खाला इन्नमा यतखब्बलुल्लाहु मिनल मुत्तकीन। तो हाबिल ने कहा कि देखो कुर्बानी सिर्फ उनकी कबूल होती है जो मुत्तकी हैं, जो कत्ल हो गए बाद में उन्होंने कहा कि कुर्बानी सिर्फ उनकी कबूल होती है जो मुत्तकी हैं, अल्लाह से डरते हैं, गुनाहों से बचते हैं, ये गैर शरई हरकत नहीं करते। तुम शरीयत के खिलाफ बोल रहे हो, मैं शरीयत के फेवर में बोल रहा हूं, ऐसी हरकत नहीं करते। लयन बसत्ता इलैया यदा का लतख्तुलन्नी माना भी बासितिन यदिया इलैका लअख्तुलका, अगर तुम मेरे तरफ हाथ बढ़ाओ कत्ल करने के लिए तो मैं तुम्हारी तरफ कत्ल करने के लिए हाथ नहीं बढ़ाऊंगा। यानी जो भाई कत्ल किया है उसको, जो मक्तूल है जो नहीं कत्ल हुआ वो बोल रहा है कि अगर तुम कत्ल करने के लिए मेरे तरफ हाथ बढ़ाओगे तो मैं कत्ल करने के लिए हाथ नहीं बढ़ाता। इन्नी अकाफुल्लाह रब्बिल आलमीन, मैं अल्लाह से डरता हूं जो सारे आलमीन का पालने वाला मालिक है। अब ये क्यों हुआ? एक हदीस में वजाहत है इसकी कि अगर दो लोग लड़े उसमें से एक कत्ल हुआ तो दोनों को कातिल की सजा मिलेगी, क्योंकि दोनों की नीयत दूसरे को कत्ल करने की थी। इंसाफ है अल्लाह ताला के पास। भाई कोई बिल्कुल सीरियस लड़ाई चल रही, रिवॉल्वर लेके या तलवार लेके लड़ाई चल रही, दोनों की नीयत एक दूसरे को कत्ल है। देखिए नीयत की अहमियत समझिए, यहां अमल से तो एक कत्ल हो गया, खत्म हो गई बात, लेकिन नीयत उसकी भी थी कत्ल की। तो अमल का दारोमदार नीयतों पर है, अगर इसको मौका मिलता तो वो इसको कत्ल कर देता। तो हाबेल को यह बात समझ में आ गई, उसने कहा कि तुम मेरे पे अगर हाथ बढ़ाओ तो मैं तो तुम्हारे पे हाथ नहीं बढ़ाऊंगा, इसलिए कि मैं अल्लाह ताला से डरता हूं। इन्नी उरीदु अन तुबुआ बी इस्मी व इस्मिका फतकूना मिन असाबिन नार, मैं चाहता हूं कि मेरा और तुम्हारा गुना तुम अपने सर ले लो और फिर तुम आग वालों में हो जाओ, कंपेनियंस ऑफ द फायर जिसको बोलते, तुम दो जखी हो जाओ। तो मेरा गुना क्या, अगर मैं भी तुमको कत्ल के नियत से हाथ बढ़ा और इत्तेफाक से अगर मैं कत्ल कर दिया तो तुम कत्ल हो जाओगे। तो लड़ने में इस वास्ते मैं हाथ ही नहीं उठाता, तुम कत्ल करो मेरा गुना भी तुम अपने सर पे ले लो, अपना कत्ल करने का अपना गुना भी जो है अपने सर पे ले लो और तुम आग वालों में हो जाओ। वह जालिका जजाउ जालिमीन, और नाइंसाफी करने वालों की यही सजा है। क्या सजा है? दोज़ख सजा है। फतवअत लहू नफ्सुहू कत्ला अखीही, तो उसके नफ्स ने जो है ये ख्वाहिश जाहिर की कि अपने भाई को कत्ल कर दे, उसको पसंदीदा दिखा। तो अन और करहन, तो आ पसंद करना और करहा ना पसंद करना, ऑपोजिट्स हैं। तो उसके नफ्स ने यह बात पसंद की कि अपने उस भाई को कत्ल कर दे, तो फ़क़तलहू फ़अज़बहा मिनल ख़ासिरीन, तो उसने उसको कत्ल कर दिया और नुकसान उठाने वालों में हो गया। अब ये देखिए, अब एक हरकत हो गई, अब हरकत होने के बाद अब एक अजीब सी कैफियत है जिसका डिस्क्रिप्शन है। तो बास अल्लाहु गुराबन यब हसू फिल अर्जी ली यूरीहू कैफा युवारी सौ अता अखी। तो फिर अल्लाह ताला ने एक कौवे को भेजा और वो जमीन खोद के बताने लगा कि अपने भाई की लाश को किस तरीके से दफन करे। हिदायत जानवर के जरिए हिदायत हो रही है। तो पहला कत्ल आदम के बेटों में हुआ और अल्लाह ताला बोल दिए थे कि निकलो यहां से जन्नत से, तुम एक दूसरे के दुश्मन हो गए। देखिए कुरान के आयतों को जहन में रखना है, तुम एक दूसरे के दुश्मन होंगे तो इमीडिएटली आदम अलैहिस्सलाम के बेटों में जंग चल गई। اس وقت کہاں کہاں جنگ چل رہی ہے, ہم ایک دوسرے کے دشمن ہیں بھائی. اب ہماری چل رہی ہے یعنی مسلمان ورسز کرسچنز, مسلمان ورسز آپ کے بدھسٹ, مسلمان ورسز یہودی, مسلمان ورسز کمیونسٹ. تو یہ بول دیا اللہ تعالیٰ تم ایک دوسرے کے دشمن ہو گئے. نہیں معلوم آئرلینڈ انگلینڈ اس طریقے سے کئی مقامات پہ جنگ, ہر جگہ کہیں نہ کہیں جنگ چل رہی ہے. تو بولے یہاں یہ ہوا کہ جو ہے اب اس کو معلوم نہیں تھا, پہلا قتل تھا, پہلی موت زمین پہ, تو اس کو کیا کریں. تو معلوم ہوا کہ دفن کرنا یہ آدم علیہ السلام کی اولاد سے رواج چلے آ رہا ہے, دفن کرنا جو ہمارا طریقہ ہے. تو یہ اس نے کوے نے بتایا, خالہ یا ویلتی یا ویلتا عجزت ان اکون مثل ھذا الغرابا فاواریا سوءت اخی. تو وہ جو ہے کہنے لگا کہ افسوس ہے مجھ پر کہ میں یہ کوے کے برابر بھی جو ہے نہیں کر سکا, میں اتنا مجبور ہوں. تو پھر انہوں نے کوے سے بھی عاجز ہوں, تو اس نے اپنے بھائی کی لاش کو چھپا دیا. فاصبح من النادمین, اور پھر شرمندہ ہونے والوں میں ہو گیا کہ یہ کیا کر بیٹھا ہوں گڑبڑ. یہ بھی شرمندگی ہے بھائی, وہ کوے کی بھی شرمندگی ہے کہ میری اتنی بھی عقل نہیں تھی کوے کے اتنی, کہ کوا آ کے بتایا کہ جو ہے ایسا زمین کھودو اور اپنے بھائی کی لاش کو دفن کر دو, اتنی بھی وہ بھی شرمندگی ہے. اور گناہ کے بعد جو اچھے لوگ رہتے وہ ملامت بھی ہوتی. یوسف علیہ السلام کے بھائیوں کا یہی حال ہوا تھا, کرے کافی ہنگامہ لیکن آخری میں شرمندہ ہوئے. آدم علیہ السلام جھاڑ سے پھل کھا لیے لیکن پھر شرمندہ ہو گئے, دعا کرے اللہ تعالیٰ ہم نے اپنے آپ پہ ظلم کیا ہم کو معاف کیجئے. تو یہ جو ہے شرمندہ ہو گیا. من اجلی ذالکا کتبنا علی بنی اسرائیل انہ من قتل نفسا بغیر نفس, یعنی اس وجہ سے ہم نے بنی اسرائیل کے لیے یہ لکھ دیا ہے, پرسکرائب کیا, یہ قانون بنا دیا کہ بے شک جو کسی جان کو بغیر نفس کے, بغیر کسی قتل کرنے کی وجہ سے قتل کرے, اور فسادہ فی الارض یا زمین میں فساد کرنے کی وجہ سے قتل کرے, فکا انما قتل الناس جمیا, تو ایسی ہے جیسا ساری انسانیت کو اس نے قتل کر دیا. بھائی دیکھیے ایک بات ہے, کوئی قاتل ہے, قاتل کے قاتل کو قتل کرنا جائز ہے, ہماری شریعت وہی ہے, قاتل کے قاتل کو قتل کرنا, ناحق قتل کرا ہے اس کو جائز ہے. اور پھر آگے بات آ رہی ہے, زمین میں فساد پھیلا رہا ہے, ڈس آرڈر پھیلا رہا ہے, کرپشن پھیلا رہا ہے, تو اسلامی حکومت میں ایسے کو بھی قتل کرنا. تو کوئی صاحب بولے تھے کہ صاحب, وہ مذاق میں بولے تھے کہ یہاں چور کی بھی سزا آ رہی, کہ مارک آف آئیڈینٹیفیکیشن ہونا. تو وہ کوئی بولے کہ بھائی یعنی اتنی چوری بڑھ گئی ہے کہ ہر آدمی کا بایاں ہاتھ کٹا ہوا رہے گا, ایسی حالت ہو گئی ہے. تو یہاں جو ہے یہ ہمارے پاس جو سزائیں ہیں فساد پھیلا رہے گا, تو اگر ہر ایک کو قتل کرے تو پاپولیشن ہی ختم ہو جائیں گے. اتنا ڈس آرڈر, اتنا کرپشن دنیا میں پھیل گیا ہے کہ اسلامی حکومت اگر آ جائے اور اس قانون پہ عمل کرے تو سب ہی ختم ہو جائیں گے. تو اگر کوئی قاتل کو قتل کیا جائے یا فساد پھیلا رہے ہیں بول کے قتل کیا ہے تو ٹھیک ہے, معصوم آدمی کو اگر کوئی قتل کرے تو اس کا مطلب یہ ہوگا کہ اس نے ساری انسانیت کو قتل کر دیا. اب دیکھیے, اب حابیل اور قابیل سے نسل چلنا تھا, آدم علیہ السلام اور بی بی حوا سے حابیل اس کی بہن, قابیل اس کی بہن پیدا ہوئے, ان سے نسل چلنا تھا. اب ہوا یہ کہ قابیل قتل ہو گیا, آج 5 بلین پاپولیشن ہے, اگر وہ زندہ رہتا تو 10 بلین رہتا تھا پاپولیشن. تو 5 بلین نہیں آئے نا, 5 بلین لوگ اور جو پیدا ہونے والے تھے وہ لوگ ختم ہو گئے. تو ان نسل انسانی کو قتل کرے ویسا ہو گیا. اب جو بچے وہ قابیل کی جو ہے اولاد میں سے تھے وہ لوگ بچ گئے, آدھے. اب اس کی آدھی اولاد ہوئی جو ایکچولی جیسا ہونا چاہیے تھا اگر یہ قتل نہیں ہوتا. ومن احیاها فکأنما احیا الناس جمیعا, اور کسی نے اگر کسی کی جان بچائی تو ایسے ہی ہے جیسے سارے انسانوں کی اس نے جان بچائی, کیونکہ اس سے جو نسل چلنے والی ہے وہ نسل آ گئی, اگر وہ ختم ہو جاتا تو وہ نسل نہیں آتی تھی, وہ پورے انسانوں کی جان بچانے کے برابر ہے. لقد جاءتھم رسلنا بالبینات, اور بے شک تمہارے پاس ہمارے رسول खुले रसूल, तमाम रसूल जो है खुले हुए अहकाम लेके आए, सुम्मा इन्ना कसीरम मिनहुम बाद ज़ालिका फिल अर्ज़ी मुसरिफून, इसके बावजूद भी तुम में एक कसीर बहुत बड़ी तादाद है जो तुम जमीन पे जो है इसराफ करते हो, गलत जगह पे अपनी मेहनत करते हो, लगाते हो, ज्यादती करते हो। इसराफ का मतलब क्या होता है? देखिए लूत अलैहिस्सलाम की कौम के लिए भी मुसरिफीन आया, इसराफ करने वाले। क्या मतलब? औरतों की बजाय मर्दों से शहवत पूरी करते थे, यानी गलत जगह पे मेहनत करना, गलत जगह पे दिल लगाना, ये इसराफ है। और एक एक इसराफ ये आता है कि हजरत अबू बकर सिद्दीक रज़ियल्लाह ताला अन्हु अपने दस्तरखान पे एक दिन दो सालन देखे तो बोले ये क्या इसराफ है, यानी एक सालन के बजाय दो सालन है, यानी एक सालन से जो चल सकता है उससे ज्यादा बनाना इसराफ है, तो यानी खर्चे में ज्यादती करना। तो ये कौम ऐसी थी कि अपने हर चीज में वो लोग जो है ज्यादती करते थे, गलत जगह मेहनत लगाते थे। और इन्नमा जज़ाउल्लज़ीना युहारिबून अल्लाह व रसूलहु व यसाउना फिल अर्ज़ी फसादन, और वो लोग, उन लोगों की सजा जो अल्लाह और अल्लाह के रसूल से जंग करते हैं। तीन चार कैटेगरीज यहां बताएं, उनकी सजा बताई जा रही है कि वो लोग जो अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से जो है जंग करते हैं। तो जाहिर है मक्के के मुशरिक और काफिर जो थे वो जंग करते थे, और फिर यसऊना फिल अर्ज़ी फसादा, और फिर वो जमीन में डिसऑर्डर चाहते हैं, करप्शन चाहते हैं, पूरी जमीन को सत्यानाश करना चाहते हैं। कई जौ बगैर रुश्वत के काम नहीं चलता, कई जौ नहीं चलता। इसीलिए अगर इस्लामी हुकूमत सही तरीके पर चले तो ये बात ही ना हो, सवाल ही ना पैदा हो ऐसा। तो अल्लाह ताला फरमा रहे हैं कि इस्लामी हुकूमत में क्या है कि अई युकत्तलू, कि इनको कत्ल कर दिया जाए, और युसल्लबू या इनको सलेब पे चढ़ा दिया जाए, और तुखत्ता ऐदीहिम व अर्जुलहुम मिन खिलाफी, या उनके हाथ और पैर ऑपोजिट काट दिए जाएं, और यनफू मिनल अर्ज, या उनको जमीन से निकल उस जगह से उनको निकाल दिया जाए। अब ये काय के वास्ते है कि मेजॉरिटी की जिंदगी खुशहाल हो जाओ। देखिए थोड़े से लोग करप्टेड हैं जिसकी वजह से मेजॉरिटी परेशान है, ये थोड़े से लोग अगर सोसाइटी से खत्म हो जाएं तो मेजॉरिटी खुशहाल रहे। देखिए बात है, एग्जेम्पलरी पनिशमेंट है, एक आदमी को कत्ल करे दूसरे सब अलर्ट हो गए। अब आप कैपिटल पनिशमेंट के खिलाफ बात कर रहे हैं, तो अब कुछ भी करो आप, कुछ भी नहीं है, थोड़े दिन रहे, माफी हो गई, चलो खिलाए पिलाए निकल गए, तो कोई आपके पास यानी क्या बोलना चाहिए, एग्जेम्पलरी पनिशमेंट की जो बात आगे भी आ रही वो है ही नहीं। तो यहां जो है ऐसे लोगों को इस्लामी हुकूमत में ऐसा कर दिया जाए, जालिकुम लहुम जालिका लहुम खिज़्यू फी दुनिया व लहुम फिल आखिरती अज़ाबुन अज़ीम, ये तो इनकी दुनिया में जो है बदनामी है, जिल्लत है, शर्मिंदगी है, और फिर आखिरत में इनके लिए बहुत बड़ा अजाब है। इल्लल्लज़ीना ताबू मिन क़ब्ली अन तक़दिरू अलैहिम, सिवाय उन लोगों के जो तौबा कर लें तुम्हारे कब्जे में आने से पहले, यानी भाई ऐसी कोई हरकत करे और कब्जे में आने से पहले मालूम हुआ कि भाई उसने तौबा कर ली और कहा ये डिटर्मिनेशन है उसका कि अब मैं कोई गलत काम नहीं करूंगा, तो फिर उसको छोड़ दो। फिर ये तौबा का क्या मतलब है? अब ये तौबा का मतलब यही होता कि भाई अपने काम पे पछताए कि काम गलत था, और फिर उसके बाद में अपनी जिंदगी को सीधी कर ले। तो अल्लाह ताला भी जो है इंशाल्लाह रहमत की नजर से वो पलटेंगे उनके ऊपर। तो फालमू अन्नल्लाह गफूरुर रहीम, तो तुम जान लो कि बेशक अल्लाह ताला गुनाहों की सजा से बचाने वाला, रहम करने वाला। अल्लाह ताला की सिफात है ये सिफात को एक्सरसाइज करते हैं अल्लाह ताला। ये आप किसी से बोले बड़े बड़े दिल वाले हैं भाई गरीबों को क्या देते, तो उनकी सिफत है देना, वो बड़े कंजूस है, वो उनकी सिफत है कंजूसी। तो यहां अल्लाह ताला के जो सिफात है असमाउल हसना, उसमें गफूर और रहीम है, लोगों अपने बंदों के जो है गुनाहों को, गुनाहों की सजा से बचा लेना, उन पे रहम करना, तरस खाना। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह, ये बड़ी अहम आयत है कि ऐ वो लोगों जो, ये हमारे से डायरेक्टली मुखातिब है, इसमें बनी इसराइल का इसमें जिक्र नहीं है, कि ऐ वो लोगों जो ईमान लाए हो, यानी हम लोग। तो अब साहबा का ये तरीका होता था कि या अय्युहल्लज़ीना आमनू बोलते अलर्ट हो जाते थे कि भाई हमारे बारे में कोई हुक्म आ रहा है। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह, अल्लाह से डरो। ये देखिए इंपरेटिव टेंस इसको बोलते हैं, हुक्म है, अरे वो लोगों जो ईमान लाए हो अल्लाह से डरो। अब अल्लाह से डरने का मतलब, मुझे पिछले हवाले देते हुए आया हूं मैं, अल्लाह से डरने का मतलब यह है कि गुनाहों से बचो और कुरान पे वैसे ही अमल करो जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, ये तकवा है। अल्लाह से डर के जाके कोने में बैठ जाना ये तकवा नहीं है, अल्लाह से डर के गुनाहों से बचना और फिर नेक अमल करना, तो तकवे की कैफियत। अब इसके बाद में तकाजा क्या है, वब्तगु इलैहिल वसीला, और अल्लाह के तरफ वसीला, अल्लाह के करीब होने के तरीके इख्तियार करो। वसीले का मतलब क्या है ये समझना है, बाज़ लोग इसको बहुत मिस इंटरप्रेट कर रहे हैं। वसीले का मतलब यह है कि जरिया, अल्लाह के करीब होने के जरिए। तो सूरह बनी इसराइल की 57 आयत में भी ये लफ्ज इस्तेमाल हुआ है, कुर्बत के माने आए हैं वहां, कि जो है अल्लाह ताला के करीब होने के जरिए जो है इस्तेमाल करो, किन किन चीजों से अल्लाह ताला की कुर्बत होती है। अब यहां उसके बाद में व आ रहा है, वाओ, व जाहिदो फी सबीलिही, और फिर उसके रास्ते में जहाद करो। अब ये वाओ समझ में आता है कि वाओ है तफसीरी है, मतलब ये होता है कि यानी के वसीला क्या है, अल्लाह की राह में जहाद करना। अल्लाह की कुर्बत हासिल करने का क्या तरीका है, अल्लाह की राह में जहाद करना। जहाद के माने क्या है, सख्त कोशिश करना। तो जहाद का पहला अमल क्या है, आप कुरान और हदीस से वाकिफ होना, सुन्नत से वाकिफ होना। दूसरा स्टेप क्या है कि आप अमल करना उस पर। तीसरा स्टेप क्या है, तबलीग, वो अमल दूसरों पर जाहिर करना कि देखिए ये इस्लाम है, ये कुरान है, ये हदीस है, ये जहाद है। अब ये जहाद का आखिरी स्टेज हाथ में तलवार लेने का है, वो भी कोशिश में आ जाता, लेकिन हमारे पास मिसअंडरस्टैंडिंग ये दो वर्ड्स की हो गई। जहाद को नाउजुबिल्ला जंग के सेंस में ले लिए, नहीं, यहां जो वह जाहदू फी सबीलिल्लाह, अल्लाह के रास्ते में सख्त कोशिश करो। पहला जहाद तो हमारे से है ना, हम ही खुद फजर की नमाज को नहीं उठते, हम ही खुद ईमानदारी नहीं करते, हम ही खुद कुरान नहीं पढ़ते। तो एक कोशिश, पहला जहाद तो अपने नफ्स से है, अपने आप को जो है कुरान और हदीस पे डालना है। उसके लिए कुरान और हदीस पढ़ना पड़ेगा, समझना पड़ेगा। कभी किसी के पास बच्चे को जो है एक सम नहीं आ रहा है, अरे मैथ्स का, रात के 11 बजे भी उसके दोस्त के घर को आप लेके जा रहे हैं गाड़ी में बिठा के, स्कूटर पर बिठा के। कभी कोई बच्चा आके पूछा, बाबा ये कुरान की आयत नहीं समझ में आ रही। कभी वालिद साहब लेके जाके किसी को समझाए कि साहब ये आयत समझ में नहीं आ रही, आप समझा दिए। तो ये जहाद है हमारी सख्त कोशिश यह है कि हम कुरान को पढ़ने के लिए वक्त निकालें, हदीस को, सुन्नत को पढ़ने के लिए वक्त निकालें, फिर उस पर अमल करें। जब आप अमल करेंगे तो आप नमूने हो गए, आप सेफ हो गए कि सब हम तो अमल करके कौम को बता दिए, अगर वो नहीं कर रहे हैं तो हम क्या करेंगे। तो कोई पूछा तो फिर तबलीग करें, बात समझाएं उनको, अपने लोगों को भी, गैरों को भी। तो अब फिर यहां ये बात समझना है कि बाज स्कूल्स ऑफ थॉट में नाउजुबिल्ला लोगों के वसीले से दुआ मांगना करना है, कुरान में इसका कहीं जिक्र नहीं है। ये आयत का हवाला देते हैं, मुझे जबानी याद हो गई, चैप्टर 6 वर्स 35 बोल के ये आयत का हवाला देते हैं। यहां कुर्बत के जरिए तलाश करो, अल्लाह से कुर्बत के तरीके तलाश करो, किसी और से मिली क्या सकता है। लअल्लकुम तुफ्लिहून, ताकि तुम फला पाओ, ताकि तुम सक्सेसफुल हो। अब यहां एक वसीले का लफ्ज और एक जो सेंस में आया है, अज़ान सुनने के बाद जो दुआ है उसमें दो अल्फाज आए हैं, मुकाम महमूद और वसीला। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि वसीला एक ऐसा मुकाम है जो सारे इंसानों को किसी एक को मिलेगा, मुझे उम्मीद है कि मुझे मिलेगा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मिलेगा। तो जब तुम दुआ करो मेरे लिए तो मेरे लिए वसीला मांगो, और अपने लिए जन्नतुल फिरदौस मांगो, क्योंकि वो बड़ी आला दर्जे की जन्नत है। तो कहीं भी वसीले का मतलब जो है ये नहीं आता कि किसी के जरिए से मांगो। या का नाबुदो या का नस्तीन, हम तेरी इबादत करते हैं, तुझसे मांगते हैं, हम इंसान के रगे जान से करीब हैं, हम उसके दिल और उसके बीच में हायल हो जाते हैं। तुम में से तीन बात नहीं करते हम चौथे होते हैं, पांच बात नहीं करते हम छठे होते हैं, तुम जिधर पलटो उधर हमारा अटेंशन होता है। तो फिर ये बात समझ में आने की है कि किसी की जरूरत की पेट में दर्द मेरे को है, मैं आपको बोलूं दुआ करिए। अरे आप खुद क्यों नहीं करते दुआ, आपकी तरफ जो होगी दूसरों की तरफ से नहीं मिल सकती ना, नामुमकिन सी बात है वो। भाई मुझे जो अंदर की कैफियत हो रही है किसी चीज की वजह से, दूसरे की नहीं हो सकती। तो यहां ये गलत फहमी को दूर करना है और ये समझना है कि ये हुक्म है, इंपरेटिव टेंस है कि हासिल करो, सीख जिसको बोलते हैं, हासिल करो कुर्बत के अल्लाह ताला से करीब होने के जरिए। वो तरीका क्या है कि अल्लाह की राह में जहाद करो ताकि तुम कामयाब हो, यानी कुरान हदीस पढ़ो, उस पर अमल करो, नमूना बनो, दीन को पहुंचाओ दूसरों तक। इन लदीना कफरू लो अन्ना लहू माफिल जमीन व मिसलहू माहू लयफ्तजू बिही मिन अजाबी यौमिल खियामती मा तुखुब्बिला मिनहुम व लहुम अजाबुन अलीम। यानी वो लोग जो कुफर करते हैं क़ियामत के बाद वो जमीन में जितना कुछ है और उतना ही और दुगना अगर फिदिये के तौर पे दें दोज़ख से निकलने के लिए तो ये एक्सेप्ट नहीं किया जाएगा और उनके लिए तकलीफ दे अज़ाब होगा। देखिए ये तरीका यहां भी है, पुलिस वाला पकड़ लिया आप, अब वो पकड़ते जो है आप फौरन कोशिश करते हैं जाने दो साहब ऐसा है ये ले लो छोड़ दो ऐसा करो, फिदिया कंपनसेशन देके जो है आप निकल जाते। नहीं आप चालान करना है तो यहीं पैसे ले लो आप, मेरे से रसीद दे दो, मैं कोर्ट को नहीं आता, कंपनसेशन देके छूट जाना चाहते हैं। अब किसी को आया कि भाई 6 महीने की बामशक्कत कैद या 20,000 रुपये जुर्माना, तो बोलते 20,000 दे देंगे फिदिया देके छूट जाए, तो बोले दोजख का आजाब इतना है कि आदमी चाहेगा कि दुनिया में जितना है और उसका दुगना अगर वो उसके पास हो भी, पहले तो होगा कहां से, अगर हो भी तो वो भी अगर देगा तो कबूल नहीं होगा। इसमें एक हदीस में एक्सप्लेनेशन आ रहा है इस आयत का कि एक दोजखी को निकाला जाएगा और उससे कहा जाएगा कि दुनिया में इससे कम तुझसे तकाजा था लेकिन तूने पूरा नहीं किया और आज तू इतनी बड़ी कुर्बानी देने के लिए तैयार हो गया। क्या था? ज़कात देने का था, रोजे रखना था, नमाज पढ़ना था, हज को जाना था, कुरान पढ़ना था, हदीस पढ़ना था, अमल करना था, अगर करते रहते तो बड़ी आसान चीज थी। देखिए इस चीज में, ये फील्ड में अल्लाह का फजल ये है, आप जितना करते जाते उतनी आपको उतना मजा आते जाता। वे जो नमाज के आदि हो जाते हैं, नमाज का वक्त होते ही बेचैनी शुरू हो जाती, नमाज पढ़े तक बेचैनी रहती, ये कैफियत रहती। अब जो नहीं पढ़ते उनको कोई काम से जू नहीं चलती उनके, तो दुनिया में तो तेरा तकाजा तेरे जो तकाजा था मामूली तकाजा था, तो अपने गरीब रिश्तेदारों को पूछ के नहीं देखा, तो गरीब मुसलमानों को पूछ के नहीं देखा, कोई गरीब की कोई कभी मदद नहीं किया। अब यहां तो जो है हालांकि तेरे पास कुछ नहीं है लेकिन जमीन और उसका दुगना जो है देने के लिए तो तैयार है, तो उसे नहीं कबूल किया जाएगा और अजाब तकलीफ दे अजाब होगा। युरीदूना अई यखरुजू मिनन नारी व मा हुम बि खारिजीना मिनहा, और ये चाहेंगे कि आग से निकलेंगे मगर नहीं निकल सकेंगे। अब देखिए ये साइंटिफिक एक्सप्लेनेशन में बात एक आती है कि ये हेवनली बॉडीज जितने हैं उसमें ब्लैक होल्स भी हैं। ये ब्लैक होल्स क्या होते कि इसमें ग्रेविटी कशिश इतनी रहती है कि लाइट भी नहीं निकल सकती, लाइट भी नहीं निकल सकती, इतनी कशिश होती है और मिलियंस ऑफ डिग्री सेंटीग्रेड टेम्परेचर होता है उसमें, कोई भी सितारा नजदीक से गुजरा तो सक कर लेता, उसको चूस लेता, इतनी जो है कशिश होती। तो अब एक हदीस में बात आती है कि अल्लाह ताला ने दोजख को 1000 बरस को जलाया, वो लाल हुई, फिर 1000 बरस बाद जलाया, फिर सफेद हुई, फिर 1000 बरस जलाया तो काली हो गई। बोले हमारे पास ब्लैक होल्स डिस्कवर हुए, दोजख भी लोकेट कर लिया, भाई इस गैलेक्सी का भी ब्लैक होल है, सेंटर ऑफ द ग्रेविटी जो है वही गैलेक्सी को जो इंटैक्ट रखा है, इसी कशिश की वजह से जो है ब्लैक होल की कशिश की वजह से कई स्टार्स थमे हुए हैं, जैसा सूरज की कशिश से जो है हमारे पूरे प्लैनेट थमे हुए हैं। तो अब इसमें से जब लाइट भी नहीं निकल सकती तो आप कहां से निकलेंगे? तो दोजख भी आइडेंटिफाई कर लिए हैं आप ब्लैक होल्स की शक्ल में, बात समझ में आ रही है कुछ में, हो सकता है मैं गलत हूं लेकिन एक बात तो समझ में आ रही है कि ऐसी कोई चीज है जिससे आप निकलना चाहेंगे तो नहीं निकल सकेंगे, वो खुद ग्रेविटी आपको अंदर खींच लेगी। भाई अब यहां बैठा हुआ हूं मैं, अगर अल्लाह ताला ग्रेविटी बढ़ा दिए जमीन की, मैं उठना चाह रहा हूं मगर नहीं उठ सक रहा हूं। बल्कि एक एक्सरसाइज आई थी कि अब जैसा मैं पीठ लगा के बैठा हूं ऐसा मैं नहीं उठ सकता, यानी 2-2 लाख रुपए की शर्त बांध सकते हैं कि ऐसा नहीं उठ सकते आप, आपको झुकना पड़ता ग्रेविटी की वजह से, सामने झुके तो आप उठ सकते, आप कोशिश कर लीजिए घर जाके, आप ऐसा सीधा उठने की कोशिश करिए, आप ऐसा बैठ के सीधा उठने की कोशिश करिए, नहीं उठ सकते आप। उठना बोले तो आप झुकना, वो लाइन ऑफ ग्रेविटी जो है कम होना, तो उस वक्त जो है आप उठ सकते हैं। तो ये दोजख से निकलना चाहेंगे तो यहीं से नहीं निकल सक रहे, तो वहां कहां से निकलेंगे, इतनी कशिश होगी। अब वो लहुम अजाब मुखीम, और उनको कायम रहने वाला अजाब होगा, ऐसा टल जाने वाला नहीं होगा, कायम रहने वाला अजाब उनको होगा। तो अब यहां हम देखे थे ये खाफ वाव मीम का जो रूट है उसी से मुखीम है, यानी उसमें शऊर के भी माने आए थे। कि आयतल कुर्सी का मैं हवाला दिया था कि अल्लाह ला इलाहा इल्लाहु अल हय्युल क़य्यूम ला ताख़िज़ु सिनतुन वला नौम। क़य्यूम कैसे हैं, क़ायम कैसे हैं, ना उनको ऊंग नींद आती है ना ऊंग आती है, यानी क़ियाम क़ियामुल लैल रात में होशियार रहना, मतलब यह है कि दोज़ख़ में बाशऊर अज़ाब भुगतेंगे। अब यहां क्या है, लाशऊर भी होता है बाज़ख़्त, आपको पैथेडिन दे के सुला दिए, पैर काट दिए, गैंग्रीन हो गया था, आपको पता भी नहीं चला, बल्कि वो फैंटम लेग बोल के बोलते कि लोग बोलते कि भाई ऑपरेशन के बाद भी बोल रहे हैं कि मेरे को वो पैर खुजा रहा है। अब लोग घर वाले बोल रहे हैं वो पैर नहीं है साहब आपका, तो खुजाएंगा कहां से आपको, फीलिंग है, ब्रेन आदि हो गया है तमाम चीजों का। तो यहां जो है ये बात जहन में रहना है कि बाशऊर अजाब होगा। बस सारिखु व सारिखतु, यानी चोर मर्द और चोर औरत, सख्तऊ ऐदी हुमा जजाम बीमा कसबा नकलम मिन अल्लाह, ये इनके दाहिने हाथ काटने का हुक्म है, ये अल्लाह ताला की तरफ से इनकी सजा है, और ये इबरतनाक सजा है, एग्जेम्पलरी पनिशमेंट जिसको बोलते हैं, ताकि लोग देख लें एक हाथ कटा हुआ है चले जा रहे हैं, सबको मालूम है चोर है, तब जो अब मालूम हो जाएगा भाई इस मुल्क में चोरी करेंगे तो हाथ कट जाएगा, तो शर्म के लिहाज वजह से जो है चोरी से रुके हुए रहेंगे। बात इसको समझना है, एग्जेम्पलरी पर कुछ लोगों के हाथ कटेंगे, मुझे फिगर्स याद नहीं है, मैं बहुत पहले पढ़ा था कि ये हुक्म, यानी जब ये हुक्म आया था हाथ काटने का, तो हजरत उमर रजीला ताला की खिलाफत तक मुश्किल से दो चार हाथ कटे थे, मुश्किल से दो चार हाथ कटे थे, चोरी खत्म हो गई, जो लोगों को डर था भाई चोरी करते हाथ काट देते, जिना करे संसार कर देते, मार के फेंक देते, तो जिना भी खत्म। तो आप लिहाजा देखेंगे कि कोई इसमें वो नहीं है, सीधी सी बात है, क्राइम रेट अक्सर साल के खत्म पे आता है, क्राइम रेट सऊदी अरेबिया का मिनिमम क्राइम रेट है, क्योंकि कैपिटल पनिशमेंट्स हैं वहां, कत्ल भी है, हाथ काटना भी है, जो भी जैसा भी कंडीशन में है इस वक्त, वो एक मुल्क ऐसा समझ में आता है जहां कुछ ना कुछ तो जो है इस्लाम इंप्लीमेंट हो रहा है, तो वहां का क्राइम रेट आप मिनिमम देखेंगे, और जहां पे सजा ही नहीं है वहां का क्राइम रेट बढ़ा हुआ है। तो ये सब जो है मासूम लोगों के लिए अल्लाह ताला ने ये बनाए हैं कि एक दो चोरों की वजह से हर आदमी क्यों परेशान होता है। जैसा भाई एक जमाने में कई लोग देख चुके हैं कि मक्के मौजा में अजा हो रही, वो मनी एक्सचेंजर भी अपनी दुकान खुली छोड़ के चले जा रहा है, ज्वेलर्स भी अपनी दुकान खोल के खुली छोड़ के चले जा रहे हैं, कपड़े वाले भी दुकान खोल के चले जा रहे हैं, कोई है ही नहीं, अंदेशा ही नहीं है चोर का, ऐसी अच्छी सोसाइटी माशाल्लाह मिल रही है आपको, क्योंकि डर है अगर ऐसा करेंगे तो हाथ काट देंगे। अब हम लोग जो जाके बस गए तो मैं सुना आप शटर्स डाउन करके जाते हुए आ गए हम लोग, तो ये बात समझना है कि कैपिटल पनिशमेंट का यह रहता कि मेजोरिटी जो लोग हैं उनको फायदा पहुंचे। और फिर कहा कि वल्लाहु अजीजुन हकीम, और अल्लाह ताला इख्तदार वाले हैं, जो चाहे हुक्म दे सकते हैं और हकीम है, उनके फैसले जो है दानाई पे विजडम पे बुनियाद रहती फैसलों की, और फैसलों में इस्तेकाम रहता, फर्म रहते, फैसले बदल नहीं सकते। तो मन ताबा मिन बादी जुल्मी ही व असलहा तो इन अल्लाह यतूबु अलैहि, लेकिन जो तौबा करे, यानी गलत रास्ते पे निकला था सही रास्ते पे आ गया, जो चोरी करा था वो माल पलटा दिया, मैं आपके जेब से 10,000 रुपये निकाल लिया, दो नोटा थे 10 नोटा थे निकाल लिया, उसके बाद में बोला तौबा तौबा आपके किसी की चोरी नहीं करूंगा, तो ये तौबा नहीं है, मैं आपके 10,000 रुपये वापस करना, इस्लाह का मतलब यह है कि रेक्टिफाई करना, करेक्ट करना। तो अगर चोरी करने के बाद वो आदमी चोरी अपना माल वापस कर दे तो अल्लाह ताला बोल रहे हैं कि इन अल्लाह यतूबु अलैही, तो बेशक अल्लाह ताला भी उसकी तरफ रहमत की नजर वापस करेगा, तू सही रास्ते पे आ जा मैं भी अपनी रहमत की नजर अल्लाह दूंगा, तू गलत रास्ते पे जाएगा तो मेरा गजब तेरे पीछे पड़ जाएगा। तो अल्लाह ताला का गजब जिसके पीछे पड़ेगा वो तो सोच भी नहीं सकता बचने की। इन्ना अल्लाह गफूर रहीम, बेशक अल्लाह ताला गुनाहों की सजा से बचाने वाला, रहम करने वाला है। अलम तालम अन्ना अल्लाह लहू मुल्कु समावाती वल अर्ज, क्या ये नहीं जानते, क्या आप नहीं जानते कि आसमानों और जमीन की जो है हुकूमत अल्लाह ताला की है। युअज़्ज़िबु मन यशा व यग़फ़िरु लिमन यशा, वो जिसको चाहता है अज़ाब देता है, जिसको चाहता है माफ़ कर देता है। यानी अज़ाब का मुस्तहिक है मगर माफ़ कर देता है, उसकी मर्जी। वल्लाहु अला कुल्ली शयइन क़दीर, और बेशक अल्लाह ताला हर चीज़ पे कुदरत रखता है। या अय्युर रसूलु ला यहज़ुनकल लज़ीना युसारिऊना फिल कुफ्री मिनल लज़ीना क़ालू आमन्ना बिअफ़वाहिहिम व लम तुमिनु क़ुलूबुहुम। अय रसूल सल्लल्लाहु अलैहि वसल्लम, वो लोग जो अपनी जबान से कहते हैं कि ईमान लाए हैं और जिनके दिलों में ईमान नहीं है, उनका कुफर की तरफ तेजी से जाने की वजह से आप गमगीन मत होइए। ये बड़ी खास बात है भाई। हमारे अगर मालूम हुआ कि साहब यहां बराबर एक रेगुलर एक बच्चा आता था और ऐसी गलती करा तो हम लोगों को गुस्सा आ जाता। देखिए बोले यहां आते हुए भी ऐसा, सुनते हुए भी ऐसा कर रहे हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मिजाज बताया जा रहा है कि आपको गुस्सा नहीं आता था, आपको गम होता था, तकलीफ होती थी आपको कि ये मेरी कौम के लोग हैं, ये नहीं समझ रहे, ये दोजख में जलेंगे। तो वो लोग जो मुंह से कहते हैं मुनाफिक हैं। देखिए इसको अपना जायजा ले लेना है। वो लोग जो मुंह से कहते हैं कि ईमान लाएं और जिनके दिलों में जो है ईमान नहीं गया है, वो लोग कुफर की तरफ अगर तेजी से जाएं तो आप गमगीन मत होइए। देखिए एक होता है, आप नमाज पढ़ रहे हैं, आपका बाहर लोग देख के बोल रहे हैं कि भैया साहब नमाज पढ़ रहे हैं, ऐसा ऐसा कर रहे हैं। असल अहमियत अंदर की है, बाहर की नहीं है। अंदर की अहमियत है कि अंदर दिल किधर लगा हुआ है आप। अल्लाह से डर के खड़े हुए, कोई मजबूरन मार के भी जाए चलो मियां जाओ नमाज पढ़ो आके खड़े हुए, या लोगों को दिखाने के लिए खड़े हुए कि लोग बोलना भाई नमाजी है। तो बाहर के जिस्म की हरकतें तो सबकी एक ही हैं, अंदर की कैफियत अल्लाह ताला, दिलों का जो खुलूब में ईमान नहीं जाने की बात है कि दिल में जो ईमान रहता है वो अल्लाह ताला वाकिफ है। बस एक ही हदीस मिलती है कि कहा कि जिसको तुम देखो कि उसका दिल मस्जिद में अड़ा हुआ है उसके ईमान की गवाही। यानी जिसके दिल में ईमान होता है वो बार बार मस्जिद की तरफ पलट के आता है नमाजों के लिए। तो यहां जो है बात याद रखना है कि ये मुनाफिकाना कैफियत है इनकी। और फिर कहा कि वो मिनल लज़ीना हादू, और वो लोग जो यहूदी हैं, सम्माउना लिल कज़िबी सम्माउना लि खौमिन आखिरीन लम यातु, यानी ये यहूदी जो है झूठ सुनना चाहते हैं, झूठ के लिए कान लगाते हैं। अब एक इंटरप्रिटेशन इसका ये हुआ कि सुनते सच हैं लेकिन जाके लोगों को झूठ बोलते कि भाई मुसलमान ऐसा बोल रहे थे ऐसा बोल रहे थे। और फिर ऐसे लोगों के लिए जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास नहीं आते उनके लिए वहां की बातें सुन के जाके मुसलमानों के दुश्मनों को बात सुनाते थे। तो कहा जा, और फिर तीसरी हरकत क्या करते हैं, युहर्रिफून अल कलीमा मिन बादी मवाज़ी, और अपनी किताबों में जो अल्फाज हैं उनको अपनी जगह से हटा देते हैं, उनके माने बदल देते हैं। देखिए ये हम लोगों में भी बाज़ वक्त होता कि किसी में बहस चल गई, एक साहब बहस हार रहे, कई वक्त देखा मैं भी, तो बहस जब हार रहे हैं तो अपनी अना को बचाने के लिए बोले कुरान में है। अब दूसरा आदमी खामोश हो गया, कुरान में नहीं है। आप जो बहस कर रहे हैं अगर कुरान पढ़े हुए होते तो ऐसी बात ही नहीं करते थे आप, कुरान में नहीं है। और आप बोल दिए कि कुरान में है तो अल्फाज के माने बदल दे रहे हैं आप। ये बड़ी तहरीफ करना है कुरान, यानी कोई चीज नहीं है उसको है बोलना और कोई चीज है उसको नहीं बोलना। तो ये लोग ऐसी ऐसा काम करते थे। यहां एक बैकग्राउंड आ रहा है, इसमें बताया जाता है कि एक यहूदी शादीशुदा मर्द और यहूदी शादीशुदा औरत, इनसे जिना हो गया था। तो तौरेत में ये सजा थी रजम की, यानी पत्थरे मार के उनको मार डालना, ये सजा थी। तब इन लोगों ने सोचा कि भाई ये तो सजा हमारे पास बड़ी सख्त है, चलो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से पूछें, अगर उन्होंने एक अल्टरनेटिव है कि भाई इनको कोड़े मारना और मुंह को कालिक लगाना बदनाम करने के वास्ते लेके फिरना, अगर ये सजा के लिए वो तैयार हो गए तो उन लोगों की जान बच जाती। तो ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए कि ऐसा शादीशुदा मर्द और औरत है یہ زنا ہو گیا, آپ اس کے بارے میں کیا سزا وہ کرتے ہیں؟ تو ایک صحابی فوراً جو ہے بولے کہ توریت لے کے آؤ, توریت میں کیا لکھا ہوا ہے. تو جب توریت لائے تو وہ آیت پہ جہاں یہ لکھا ہوا تھا کہ ان کی سزا رجم ہے, اس پہ ہاتھ رکھ کے پڑھنے لگے. تو فوراً وہ صحابی نوٹ کر کے بولے ہاتھ ہٹاؤ وہاں سے. تو اب کیا ہوا, یہ توریت سے وہ چیز کو ہی ہٹا دیے, پلٹا کے پڑھنے. تو اس کا جو ہے بیک گراؤنڈ ہے. تو یہاں اب یہ جو اہل کتاب ہیں, یہ جو بنی اسرائیل ہے, یقولون ان اوتی تم ہذا فخذوہ, اگر تم کو یہ بتا دیا گیا ہے کہ بھئی کوڑے مار کے منہ کالا کرنا ہے تو اس کو ایکسپٹ کر لو, مان لو. وَإن لم تُوتُوهُ فَحْذَرُوا, اور اگر یہ نہیں دیا گیا اور کہا گیا ہے کہ نہیں رجم کرنا ہے, پتھرے مار کے دونوں کو مار ڈالنا ہے, تو پھر جو ہے ذرا کیئرفل رہو, احتیاط کرو. یعنی مطلب یہ ہے کہ اگر آسان سزا دے دیے تو مان لو, اگر مشکل سزا دیے تو انجان ہو جاؤ. یہ بات یہ ہے, یہ کیس ایسا آیا تھا. تو پھر وَمَنْ يُرِيدَ اللَّهُ فِتْنَتَهُ فَلَنْ تَمْلِكَ لَهُ مِنَ اللَّهِ شَيْئًا, اور اللہ تعالیٰ جس کو فتنے میں, آزمائش میں ڈالنا چاہتا ہے, آپ اس کے لیے اللہ تعالیٰ کے پاس سے کوئی, اللہ تعالیٰ کے خلاف کوئی اختیار نہیں رکھتے. اللہ تعالیٰ کسی کو آزمائش میں ڈالنا چاہ رہا ہے. اب بیچارے لاکھوں لوگ آزمائش میں پڑے ہوئے ہیں, تکلیف میں پڑے ہوئے ہیں, یہ سونامی کی وجہ سے جو ہے. بھائی اب جیسا ایک فگر آیا ہے کہ 35,000 بچے یتیم ہو گئے ہیں, اس میں بھی ہمارے گناہگار لوگ کڈنیپ کر کے بچوں کو بیچ لے رہے ہیں. کیا کیریکٹر ہے ہم لوگوں کا, سوچ کے دیکھیے آپ. تو اب آزمائش میں اللہ تعالیٰ کون روک سکا, کون سا نیشن آیا سامنے آ کے بولے کہ نہیں اب کے سونامی نہیں ہوگا, بولے کر ہی نہیں سکتے, ہمارے حق میں نہیں ہے. تو یہاں بات آ رہی ہے کہ جس کو اللہ تعالیٰ آزمائش میں ڈالنا چاہتا ہے, تکلیف میں ڈالنا چاہتا ہے, کوئی چیز ان کے اختیار سے تم جو ہے روک نہیں سکتے کسی چیز میں. اولئک الذین لم یرید اللہ ان یطہر قلوبہم, یہ وہ لوگ, یہ جو یہودی اور جو منافق ہیں, یہی وہ لوگ ہیں جن کے لیے اللہ تعالیٰ چاہتا ہے کہ ان کے دلوں کو جو ہے پاک نہ کرے. اللہ تعالیٰ ان کے دلوں کو پاک نہیں کرنا چاہتا. مطلب یہ ہے کہ جو مومن ہیں آدم علیہ السلام سے لے کے قیامت تک جو مومن رہیں گے, وہ اللہ تعالیٰ کی رحمت کی وجہ سے مومن ہیں. یہ جو منافق ہیں اور بنی اسرائیل ہیں جو اللہ تعالیٰ اور رسول, ان کے رسولوں کے خلاف گئے ہیں, ان کا دل اللہ تعالیٰ پاک نہیں کرنا چاہتا. اب یہ دل پاک کرنے کا کیا مطلب ہے؟ اس سے پہلے بھی میں ایک مثال دیا تھا کسی تقریر میں, کہیں سنا تھا میں کہ بھئی کوئی صاحب جو ہے اپنے گھر میں نیا فریج لے کے آئے, اور بچے بولے ارے دیکھیں گے پانی کتنی جلدی ٹھنڈا ہوتا, برف کتنی جلدی بنتا, اور وہ دیکھے تو کوئی شیشہ ہی نہیں ہے پانی کا, گلاس گیس کے تیل کا شیشہ پڑا ہوا ہے. اب گیس کے تیل کے شیشے میں گیس کا تیل ہے, اب اس میں پانی ڈال کے ٹھنڈا نہیں کر سکتے, تو آپ کیا کریں گے؟ گیس کا تیل پہلے دوسری چیز میں ڈال دیں گے, پھینک دیں گے جو بھی ہے, پھر اس کو اچھا دھوئیں گے, بو نہیں آنے تک دھوئیں گے, اس کے بعد میں پانی بھریں گے تو وہ پانی ہوگا. اسی طریقے سے ایمان کی کیفیت ہے دل کی. دل میں دنیا بھر کی غلاظت بھری ہوئی ہے, اس کو پاک کرنا ہے, دھونا ہے, طہارت کرنا ہے دل کی, اس کو پاک کرنا ہے, تمام غلط چیزیں دل سے نکالنا ہے, نکال کے ایمان بھرنا ہے. اگر غلط چیزوں کے ساتھ ایمان بھرا تو پھر شرک ہو گیا. مشرک کیا ہوتا؟ اللہ کو مانتا. مشرک کافر اللہ کو نہیں مانتا, مشرک تو اللہ کو مانتا لیکن اللہ کے ساتھ دوسری غلاظتوں کو بھی مانتا ہوں. تو یہاں اللہ تعالیٰ بول رہے ہیں کہ یہ ایسے نافرمان جو لوگ ہیں ان کے دلوں کو ہم ایمان کے لیے پاک نہیں کرتے, چھوڑ دیتے. لہم فی دنیا خزیوں, ان کو دنیا میں بھی جو ہے شرمندگی ہے, ذلت ہے. وہ لہم فی الآخرتی عذاب و نظیم, اور آخرت میں تو جو ہے بہت بڑا عذاب ہے ان کے لیے. سماؤنا للکذب اکالون للسحت, یہ جو ہے جھوٹ کے سننے والے اور حرام کھانے والے, یعنی جن کی ممانعت آئی ہے وہ چیزیں کھانے والے. فَإِن جَاؤُكَ فَحْكُم بَيْنَهُمْ أَوْ أَعْرِضْ عَنْهُمْ, یہ اگر آپ کے پاس آئیں تو آپ ان میں فیصلہ کیجئے یا پھر انجان ہو جائیے, آپ کو اختیار ہے. رسول اللہ صلی اللہ علیہ وسلم کو حکم ہو رہا ہے کہ یہ منافق اور یہودی اگر آپ کے پاس فیصلے کے لیے آئیں تو آپ چاہے تو فیصلہ کریں, چاہے تو انجان ہو جائیں. وَإِن تُعْرِضْ عَنْهُمْ فَلَنْ يَضُرُّكَ شَيْئًا, اور اگر آپ ان سے انجان ہو جائیں تو یہ آپ کو کوئی نقصان نہیں پہنچا سکتے, جب تک کہ اوپر کی اجازت نہ ہو. کون کس کو نقصان پہنچا سکتا ہے؟ یہ ایمان صحابہ کا تھا، رسولوں کا تھا، ان کی زندگی کامیاب رہی. ہم جو ہے معمولی مچھر سے ڈرتے، بازو ایک آدمی چھینکا تو ڈرتے کہاں فلو ہو جاتا ہے. جب تک کہ وہاں کی اجازت نہ ہو، وہاں کا حکم نہ ہو، یہ ہو ہی نہیں سکتا. تو یہ آپ کا کچھ نہیں بگاڑ سکتے. وہ ان حکم تھا فحکم بینہم بالقسط، اور اگر ان میں آپ فیصلہ کریں تو پھر انصاف کا فیصلہ کریں. دیکھیے آپ کیا بات آ رہی ہے، یہ غیر مسلم ہے، یہ یہودی اور یہ منافق غیر مسلم ہے، پھر بھی اللہ تعالیٰ بول رہے ہیں کہ غیر مسلموں میں بھی اگر آپ فیصلہ کریں تو انصاف سے فیصلہ کریں. ایک یہودی اور مسلمان کا کیس لایا گیا، یہودی صحیح راستے پہ تھا، رسول اللہ صلی اللہ علیہ وسلم نے یہودی کے فیور میں جو ہے ڈیسیشن دیا آپ نے. یہ ایسا کمیونلزم کے ایسا نہیں ہوا کہ نہیں بھائی اپنا آدمی ہے، آپ غلط بات کو بھی جو ہے چھپا لے رہے. اس بات کی ممانعت ہے. انصاف ہر ایک کے ساتھ، ان اللہ یحب المقسطین، اور بے شک اللہ تعالیٰ انصاف کرنے والوں کو پسند کرتا ہے، انصاف کرنے والوں سے محبت کرتا ہے. یعنی انصاف کیسا ہو کہ طرف داری نہ ہو. جیسا کیس آپ کے سامنے ہے، جو غلط ہے اس کو غلط بتائیں، جو صحیح ہے اس کو صحیح بتائیں، رشتے ناطوں کا جو ہے لحاظ نہ رکھیں اور اپنی خواہش کا بھی دخل نہ رکھیں اس میں. وہ کیفا یحکمونک وعندہم التوراۃ فیہا حکم اللہ، اور یہ آپ کو جج کیسا بنائیں گے، آپ سے فیصلے کیسا کرائیں گے، کیونکہ جو ہے ان کے پاس توریت ہے، اس میں اللہ تعالیٰ کے فیصلے ہیں. یہ اپنی کتاب کبھی نہیں مانتے. ثم یتولى من بعد ذلك، کہ اس کے بعد میں آپ بھی اگر فیصلہ دیں تو پھر اس کے بعد وہ پلٹ جائیں گے. جب وہ اپنی کتاب کے فیصلوں کو نہیں مانتے تو آپ کی فیصلے کہاں سے مانیں گے. یہ ان کی حالت ہے. یعنی دیکھیے آپ، یعنی بس جیسا اللہ معاف کرے ہم لوگوں کا حال ہے، بعض چیزوں میں ایسا سمجھ میں آتا ہے کہ ہمارے پاس سوائے نام کے اور کیا اسلام ہے. ذرا اپنے گریبان میں منڈی ڈال کے سوچنا، حیدرآباد کا جو ٹرم ہے، یہ سوچئے کہ بعض حرکتوں میں ایسا معلوم ہوتا ہے کہ سوائے نام کے اور حلیے کے بس اور کیا ہے، اسلام کا اور کیا ہے ہمارے پاس، کیوں مار کھا رہے ہیں. اللہ محفوظ رکھے ہم کو. ایسا ہے خالی ٹی وی پہ دیکھ لینے سے نہیں ہوتا، تھوڑا سا جو ہے امیجن کیجئے، تصور کیجئے. اللہ نہ کرے، اللہ نہ کرے، اللہ نہ کرے اگر وہ معاملہ ہمارے ساتھ ہو جائے، اتنا ارتھ کویک اگر یہاں آ جائے تباہ ہو جائے پوری سٹی. تو یہاں یہ بات سمجھنا ہے کہ یہ ان لوگوں کا طریقہ ہم اختیار کریں. اپنی کتاب کو نہیں مانتے، اپنی ہی کتاب کو نہیں مانتے جیسا ہم نہیں مان رہے. ہمارا کون سا فیصلہ ہے جو قرآن اور حدیث کے مطابق ہو رہا ہے؟ نہ شادی بیاہ میں ہم قرآن اور حدیث کے مطابق جا رہے ہیں، نہ موت مٹی میں قرآن اور حدیث کے مطابق جا رہے ہیں. پرسوں کسی جگہ میں گیا تھا تو وہ بتا رہے تھے کہ چہلم کے رخے چھپے ہیں، اور پورا چوتھی کا مینو رہتا. بھئی یہ کیا چیز، کہاں سے آئی یہ چیز ہم لوگوں میں؟ تو یہ جو واقعات آ رہے ہیں، یہ وہ نانی ماں کے قصے تو نہیں ہے نا، سنا دیے سب کو، نیند آ رہی، سو گئے اپنا، چلو گئے سب بچے سو گئے، بھائی ویسی بات نہیں ہے. یہ واقعات سن کے اس کو ہم اپنے پہ لینا ہے، اپنے پہ لے کے دیکھنا ہے کہ یہ بنی اسرائیل کا جو طریقہ بتایا جا رہا وہی ہمارا طریقہ ہے. ہم نہ اپنے نبی صلی اللہ علیہ وسلم کی سنت کو ماننے والے ہیں، نہ قرآن کو ماننے والے ہیں. اپنے فیصلے ہم ہی کر رہے ہیں. جائیداد کی تقسیم اپنے لحاظ سے ہو جا رہی ہے، شادی بھی اپنے لحاظ سے ہو رہا، موت مٹی اپنے لحاظ سے ہو رہا. تو یہاں ان کے بارے میں یہ آ رہا ہے کہ یہ اپنے نبی اور اپنے کتاب کو نہیں مانیں گے تو آپ کو کیا مانیں گے؟ یہ پھر پلٹ جائیں گے. وہ ماں اولائی کا بل مومنین، اب دیکھیے یہ فیصلہ آ رہا کہ یہ مومنین کے ساتھ ہی نہیں ہے. یہ مومنین مت گنیے ان کو، یہ ایمان لانے والے نہیں ہیں، یہ ایمان والوں میں نہیں ہیں یہ لوگ. تو پھر بھئی ہم پڑھے اسی واسطے کہ اسے سبق لے. سبق لینا یہ ہے کہ جب یہ کتاب اور نبی علیہ السلام کی بات پہ نہیں مان رہے اور ہم بھی اگر ویسا کر رہے ہیں تو پھر ہم بھی مومنین نہیں ہیں. میں آپ سے بار بار ایک ریفرنس دیتا رہا ہوں کہ یہاں گن فاؤنڈری میں ایک صاحب تھے جنہوں نے اسلام قبول کیا، ان کا نام چیکو تھا. تو یہ ہیبرو میں یعقوب کو چیکو بولتے اور انگلش میں جیکب بولتے. تو رضوان القاسمی صاحب اللہ مغفرت کرے ان کو بلا لیے تھے ان کے سامنے، جو ہے انہوں نے اسلام قبول کیا. اب کوئی صاحب بولے کہ صاحب وہ حمید الدین آخر صاحب کے پاس جائیے، آپ وہاں نام لکھا دیجئے مسلمان کا. تو ان کو اردو نہیں آتی تھی، پلٹ کے مجھے بولے کہ ٹیل دیم دیٹ آئی ہیو ناٹ ایکسیپٹڈ اسلام ٹو انٹر مائی نیم ان سم رجسٹرس. I have accepted Islam because I read the Quran and I liked the book. کہ میں نامہ لکھانے کے واسطے اسلام قبول نہیں کرا, میں قرآن پڑھا ہوں, وہ تورات اور انجیل بھی پڑھے ہوئے تھے, میں قرآن پڑھا ہوں اور قرآن پڑھنے کے بعد مجھے احساس ہوا کہ مجھے اسلام قبول کرنا چاہیے. اور پھر آج دن ویدر چیکو, یعقوب اور جیکب, ہو ول گو ٹو پیراڈائز؟ عالم لوگ بیٹھے ہوئے ہیں, بولا کہ ان سے پوچھو چیکب جائے گا, یعقوب جائے گا یا جیکب جائے گا؟ نام سے کوئی نہیں جائے گا. They will go on account of their faith and deed. کون بول رہا ہے؟ ابھی اسلام قبول کرا, میں ترجمہ کر رہا ہوں کلمے کا اس کے واسطے. وہ بول رہے ہیں بولیے آپ ان کو, لا الہ الا اللہ, there is no god except اللہ, محمد رسول اللہ, محمد صلی اللہ علیہ وسلم is the messenger of اللہ. میں ابھی ترجمہ کروں, ایک پانچ منٹ نہیں گزرے, پانچ منٹ کے اسلام میں یہ کیفیت ہے اس کی. یہ پوچھ رہا ہے کہ کون نام سے جائے گا, سب اپنے ایمان اور عمل سے جائیں گے. تو پھر ہم نام کے مسلمان نہیں, اگر قرآن پہ عمل نہیں کرتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم کی سنت پہ عمل نہیں کرتے تو ہمارا بھی یہی حال ہے. تو کیا وہ فیصلہ یہ ہو رہا ہے کہ وہ ماں اولائی کا بل مومنین, یہ مومنین کے ساتھ ان کو گنا ہی نہیں جا سکتا. بس اللہ تعالیٰ سے دعا ہے کہ ہم کو مومنین میں شمار کرنا.